तफसीर, फिर आगे जो है यानी ख्वाहिशात नफ्स की बात हो गई, अब उसके बाद जो है आम जिंदगी से जो ताल्लुक रखने वाला मामलात है उनको अल्लाह ताला ने डिस्कस किया। क्योंकि अल्लाह ताला पता क्या चाहते हैं, उदखुलू फिस्सिल्मि काफा, पूरे के पूरे इस्लाम में दाखिल हो जाओ। यानी अब घर जो है वो तो इस्लामी हो गए, विरासत की तकसीम हो गई, यतीमों के हकूक हो गए, औरतों के हकूक हो गए, अब जो है सोसाइटी के अंदर जो माल कमाने के तरीके हैं वो भी इस्लामी होने चाहिए। अब ये नहीं हो सकता कि भाई नमाज रोजा हज जकात बस इतना सिर्फ दीन नहीं है, मसल्ले तक और लोटे तक और जाए नमाज तक और हज और उमरे तक, नहीं इससे भी बढ़कर है। वो क्या है, या अय्युहल्लज़ीना आमनू ला ताकुलू अमवालकुम बैनकुम बिलबातिल इल्ला अन तकून तिजारतन अन तरादिम मिनकुम वला तक्तुलू अनफुसकुम इन्ना अल्लाह काना बिकुम रहीमा। ऐ लोगों जो ईमान लाए हो, आपस में एक दूसरे के माल बातिल तरीकों से ना खाओ। ला ताकुलू अम्वालकुम बैनकुम, एक दूसरे के माल जो है वो ना खाओ। आगे शर्त बता दी, बिल बातिली, बातिल तरीकों से, और कहा किसको, या अय्युहल्लज़ीना आमनू, ऐ वो लोगों कहाँ हो जो ईमान लाने का दावा करते हो, ईमान सीनों में है भी कि नहीं, दिल तो धड़कता है सीनों में, क्या ईमान भी सीनों के अंदर पाया जाता है कि नहीं। ला इल्ला तो पढ़ते हो, अल्लाह अल्लाह तो करते हो, अल्लाह से मोहब्बत के दावे भी करते हो, तब तुम्हारा कैसा ईमान है कि तुम आपस में अम्वालकुम बैनकुम, यानी एक दूसरे के माल, एक बिजनेसमैन दूसरे बिजनेसमैन से, एक ग्रोह दूसरे ग्रोह से, एक मर्द दूसरे मर्द से, एक औरत दूसरे औरत से, यानी जो भी जो है वो तौर तरीके हैं, कहा कि उससे एक दूसरे के माल ना खाओ, और वो क्या है, बिल बातिली, बातिल तरीके। इल्ला अन तकूना तिजारतन, सवाए इसके कि तुम तिजारत करो, अन तरादिम मिनकुम, जो आपस में एक दूसरे की रजामंदी से हो। यहां पर जो है तीन चार बातें सामने आती हैं, जिसमें पहली चीज क्या है कि ईमान लाने वालों से खिताब किया गया है, दूसरी चीज क्या है कि माल खाने से मना कर दिया गया, और शर्त क्या बताई, बिल बातिली, बातिल तरीके। बातिल तरीकों से मुराद कौन से तरीके हैं, वो तमाम तौर तरीके हैं जो खिलाफ हक हों, शरण और इखलाकर नजायज हों। यानी तमाम वो तौर तरीके जो शरण भी नजायज हैं और इखलाकन भी नजायज हैं और शरीयत ने उन्हें हराम करार दिया है। यानी हर वो जरिया आमदनी जिसको शरीयत ने हराम करार दिया है वो बातिल है। इसकी कई शक्लें हैं, मसलन नंबर वन, हर वो काम जिससे दूसरे का माली नुकसान हो, जैसे चोरी है, डाका है, गबन है, गसब है। गसब का मतलब क्या होता है, छीन लेना, गबन यानी खा जाना। दूसरा क्या है कि सूद, और इसकी तमाम शक्लें, ये भी बातिल तरीकों में आती हैं, यानी डिस्काउंट है, मार्कअप है, मार्कडाउन है, जाती कर्जों का सूद है, या फिर कोई मुद्दत है, फिक्स डिपॉजिट है, उसका सूद है। एक ही जिंस में दो चीजें भी इसमें आती हैं, हर तरह का सूद जो है वो हराम है। इसीलिए आपको ये आपकी जो है आपको जो पेपर आया था उसने भी एक क्वेश्चन दिया था कि सूद की कितनी शक्लें हैं, क्योंकि बाज़ औक़ात शक्ल चेंज कर ली जाती है, यानी सूद नाम नहीं लिया जाता और लोग कहते नहीं नहीं ये सूद नहीं है, तो उसका एक और नाम रखकर उसको फिर खाना शुरू कर देते हैं। और ये यहूदियों ने भी किया था ना, उन्होंने क्या किया था, हाँ, क्योंकि अल्लाह ताला ने उन पर जो है वो चर्बी जो है उसको हराम कर दिया था, तो उन्होंने क्या किया था कि चर्बी को पिघला कर फिर बेचते थे, यानी चर्बी नहीं बेचते थे बल्कि क्या करते थे कि चर्बी को पिघला कर उन्होंने बेचना शुरू कर दिया। तो नंबर दो क्या है, सूद और इसकी तमाम शक्लें। नंबर तीन क्या है, हर ऐसा काम जिसमें थोड़ी सी मेहनत से ज्यादा माल हाथ आता हो, जिसमें जुआ, लॉटरी और बीमा पॉलिसी वगैरह, ये पहले भी आपको कुछ तफसीलात बता चुकी हूँ, है ना। अच्छा, अब आप देखें कि एक तो ये है ना कि यहाँ पे कन्वीनियंट स्टोर जो होते हैं इसमें भी लॉटरी का सिस्टम होता है ना, और हमारे मुसलमान लोग भी कहते हैं कि जब तक वो नहीं हम करेंगे हमारा कारोबार नहीं चल सकता, है ना। तो आप देख लें कि ये भी हराम है। फिर फिर इसके बाद चौथी बात है अंधे सौदे या किस्मत के सौदे, जिसमें सिर्फ एक ही इव्ज मुकरर होता है, दूसरा नहीं होता। मसलन आप देखें कि बच्चों के खेल हैं कि जिस चीज पर बच्चे का निशाना लगे वो इतनी ही कीमत में इसकी, अंधे खेल, जैसे जो है एक ही गोताखोर से एक गोते की कीमत मुकरर करना, मतलब उसने एक गोता लगाया, हाँ शर्त लगा दी, या एक ही गोता लगाया, अब दूसरे गोते की कोई कीमत नहीं, बस एक ही की, यानी अंधे सौदे या किस्मत के सौदे। यानी अब बच्चे से उसने जो है वो, आप बाजू का जाते हैं ना, तो वो कहते हैं कि आप निशाना लगा ले, और $5 है, उसका निशाना खता चला गया, तो किस्मत है तुम्हारी कि तुम्हारा निशाना नहीं लगा तो कुछ भी नहीं मिलेगा। तो अब उसने $5 दिए हैं, तो अब वो बैलून की कोई कीमत भी नहीं होती जैसे बच्चा निशाना लगाता है ना, तो लेकिन अब उसको और कुछ नहीं मिल सकता। तो यानी बहरहाल मिसाल मैंने आपको एक दी, तो अंधे सौदे, किस्मत के सौदे, क्योंकि अल्लाह ताला ये चाहते हैं कि नफा नुकसान तिजारत जो है वो अहम है। फिर इसके बाद एक और चीज अहम है कि ऐसे सौदे जिसमें जो है वो अंदाजे से जो है फैसला किया जाए, मसलन जो है किसी भी ढेर का ऐसे ही सौदा कर लेना, माल खरीद कर कब्जे किए बगैर ही आगे चला देना, या ऐसे बाज़ औक़ात माल आया नहीं होता, अभी देखा भी नहीं, उसको आगे बेच दिया, तो ये चीज भी जो है ये जायज नहीं है। अच्छा, फिर इसके बाद जो है एक और चीज है जिसमें ये आता है कि जैसे जब माल को आप बेच रहे हैं तो ऐप को छुपाया, कपड़ा बेच रहे हैं तो खराब कपड़ा थान के अंदर कर दिया, और अब दूध कहते हैं कि गाय को बेच रहे हैं तो कहते हैं दूध देने वाली गाय है, ठीक है, अब दूध जो है वो नहीं देती वैसे या कम देती है, लेकिन ये कि 3 दिन से दूध उसका नहीं निकालते लोग, किसान लोग पता क्या करते हैं जब गाय बेचते हैं, गाय और भैंस का 2-2, 3-3 टाइम का दूध नहीं निकालते, और थन दूध से अकड़ जाते हैं, वो भर जाता है। तो अब क्या है कि जानवर का जब दूध रोक कर बेचा तो जो ग्राहक लेने आया होता है ना, उसको लगता है कि बड़ा दूध देने वाली है, वो खरीद लेता है, ये चीज भी जायज नहीं है, यानी आम तरीके से ही देना चाहिए। फिर इसी तरह इसमें नाप तोल में कमी भी आती है, ये नाप तोल में जो है वो तो कमी करना। अच्छा, मसलन आप देखें कि ये मेरे हाथ में सोने की जंजीर है, मैंने आपको दिखाने के लिए यहां रखी कि ये टूटी यहां से, तो इसको दे दिया सुनार ठीक कर दे, इस तरफ आप उसको नजर आ रहा है सोने के छोटे छोटे ये बने हुए, तो जब ये बनकर आई तो इस एक तरफ के गायब थे, समझ नहीं बात किया। तो अब क्या है कि मतलब आपको तो पता ही नहीं चला कि वो दूसरी तरफ के कहाँ गए, और आपने नोट ही नहीं किया, तो बाज़ औक़ात फिर ये नहीं खूबसूरती के साथ जो है ना वो कम कर दिया सोना, या एक दफा जंजीर किसी ने अपनी इसी तरह ठीक होने को सोने की दी तो जैसे उसकी लंबी होती थी तो वो बिल्कुल साथ ही लगे, तो ये भी है ना कमी कर दी नाप तोल में, और धोखा दिया, यानी पता नहीं चल रहा उसको लेकिन अंदर से सोना निकाल लिया, या उसने कुछ मिलावट कर दी, है ना। तो ये सारी चीजें भी जो हैं ये हराम हैं। और इसी तरह बाज लोग जो हैं, अब ये भी एक कारोबार है कि मसलन जैसे जिन लोगों का कारोबार होता है ना, दूसरों को फांसने के लिए बोली देना, आपने तो खरीदना है, इसने खरीदना नहीं है, लेकिन वो भी इर्द गिर्द कहीं घूम रहा होता है आगे पीछे ऑफिस में आगे, तो जो ही वो आता है तो कहता है कितने का है, वो भी आके बात करने लगता है कि मुझे चाहिए ना, तो कहता है कि मैं 10 देता हूँ, कहता है मैं तो 15 देने को तैयार हूँ, वो दूसरा जो होता है वो 18 कहता है, तो बीच में से फिर मतलब वो कायम रहे उस वक्त तक वो आदमी रहता है, फिर वो बीच में से हट जाता है, यानी वो सौदा हो गया सब कुछ। तो ये भी एक कारोबार है कि बोली चढ़ाने के लिए देना, हाँ अपने लोग वो बिठा देते हैं, तो ये चीज जो है वो हराम है। अच्छा, इसी तरह बाज़ औक़ात कुर्बानी के मौके पर लोग यानी पता नहीं चलता ना कि बकरी को भी बेच देते हैं, लोग बकरा समझ कर खरीद लेते हैं और बाद में कहते हैं हाँ वो तो बकरी थी, हाँ बकरी निकली, या फिर ये होता है कि हाँ वो तो प्रेगनेंट निकली, तो मतलब अब कुर्बानी नहीं दे सकते ना, और यानी अगर तो मालिक को पता नहीं है तो फिर तो गलत ठीक मतलब कोई मसला नहीं है, अगर जानबूझकर ऐसा करे कि उस मौके पे ये काम भी ऐसे हो जाएगा तो ये चीज हराम है, तो माल पैसे जो है वो भी हराम है। अच्छा, इसी तरह इसमें ये भी आता है कि खरीदो फरोख्त ऐसी चीजों की करना जो हराम है, जो चीजें ही हराम है, مثلا شراب کی سوداگری، اسی طرح شراب خانے میں جو چیزیں بیچی جاتی ہیں اس کے لیے بیچنا، اسی طرح مردار کا گوشت، جیسے سور کا گوشت بیچ دے کوئی وہ بھی حرام ہے، اور بعض لوگ کہتے ہیں کہ سور کا گوشت نہ رکھا ہم نے اپنے سٹور میں تو ہمارا سٹور نہیں چلے گا، تو یہ حرام ہے. اسی طرح تصویریں ہیں، مجسمے ہیں، اچھا فحاشی پر مشتمل کتابیں جس کے اندر فحش پایا جاتا ہے یہ بھی حرام ہے. اسی طرح جو ہے یہ آج کل بہت بکتی ہیں یہ سی ڈیز، یعنی جس میں وی سی آر اور ویڈیو فلمیں، کیسٹیں، چیزیں بکتی ہیں، اور حلال میٹ بیچنے والے اور حلال گروسری اسٹور جو ہے وہ ساتھ ہی کہتے ہیں کہ اگر آپ نے $100 کی شاپنگ کی تو آپ کو 4 سی ڈی جو ہے نا فری ملیں گی، تو وہ آپ وہ شاپنگ کریں ہی نہ جس سے آپ کے گھر میں اور حرام آئے اور اس کو دیکھ کر بچے اور حرام خوری میں مبتلا ہو جائیں. ہم تو یہ دیکھتے ہیں فری کیا ہے، کہاں ملتا ہے، اور گناہ فری لینے کو جو ہے بھی تیار ہے اور خرید کر لینے کو بھی تیار ہے، تو یہ یعنی ان کا بیچنا بھی حرام ہے اور آپ کا لینا بھی حرام ہے، اور آنکھیں کھول کر رہنا چاہیے کہ اس سے ہوگا کیا، ملے گا کیا. اور یہ چیزیں بہت لوگ اس کا بھی اب کاروبار کر رہے ہیں کیونکہ یہ سب سے زیادہ عروج پر یہی کاروبار چل رہے ہیں، یہ سی ڈی اور جو بھی یہ اس طرح کے کیسز وغیرہ ہیں. ہاں تو پھر اسی طرح اس میں جو ہے حرام چیزوں میں کہاں کی کمائی، ہاتھ دیکھنا دکھانا یہ بھی حرام ہے. اچھا بعض لوگ کہتے ہیں کہ ہم کسی کو دکھانے نہیں گئے، گھر میں اخبار آ گئی، اخبار پہ لکھا ہے کہ یہ ہفتہ کیسا رہے گا تو ہم نے اس کو پڑھ لیا. بعض کہتے ہیں نہیں ہم عمل تھوڑی کرتے ہیں، دیکھ لینے میں کیا حرج ہے، پڑھ لینے میں کیا حرج ہے. اچھا لیکن پھر ساتھ ساتھ دیکھتے جاتے اچھا میری ڈیٹ آف برتھ یہ ہے، اچھا اس ویک کے لیے انہوں نے یہ لکھا ہے، تو کہتے ہیں اچھا ہمارا ایسا ہی ہوا ہے ویسے نا. تو یہ چیزیں بھی جو ہیں یہ چیزیں حرام ہیں. تو اچھا اسی طرح حرام چیزوں میں مثلا آپ کا گھر ہے، آپ جب کسی کو کرائے پر دیں تو ضرور دیکھیں کہ اس گھر میں مالک مکان آ کر کرے گا کیا، حرام کام تو نہیں کرے گا، کوئی زنا کاری تو نہیں ہوگی، کوئی حرام مال تو نہیں اس میں بکے گا. اب دکان آپ اپنی دے رہے ہیں کرائے پر تو یہ چیز بھی حرام ہے. کتے کی قیمت بھی حرام ہے. اسی طرح اگر کوئی فاحشہ عورت ہے زنا کاری کا کام کرتی ہے اور قیمت کما کر گھر لاتی ہے تو وہ بھی حرام ہے. اسی طرح جیسے مطلب کوئی بھی حرام طریقے سے، جیسے آپ دیکھیں کہ گھروں میں بعض اوقات ڈاکے جب ڈلتے ہیں تو گھر میں مال آتا ہے تو بیوی کچھ نہیں کہتی، کہتی ہے میری بیوی میرا شوہر کمائی کر کے آیا ہے. اسی طرح چوری چور کر کے جب آتا ہے تو جو ہے وہ کمائی کر کے آیا ہے. تو ماؤں بہنوں بیٹیوں کی یہ ذمہ داری ہے کہ پیسے آئے کہاں سے، بچوں کے پاس بھی اگر آپ نے $2 دیے $10 ہوئے کیسے، کہ ان کو کوئی چوری کی عادت تو نہیں پڑ رہی، اور اس پر سختی کرنا. اور بچوں کو پیسے نہیں دینے چاہیے، کوئی پیار نہیں ہے، بہتر ہے کہ چیزیں خرید کر دی جائیں اور جب وہ بڑے ہو جائے سمجھدار ہو جائے، مال ایسے سپورٹ نہیں کر دینے چاہیے جبکہ وہ بالغ نہ ہو جائے سمجھدار نہ ہو جائے، پڑھی چکی ہے نا. اچھا اسی طرح وہ کہتے ہیں نا کہ ایک چور تھا پھر وہ ڈاکو بنا، اور جب اس کو پھانسی دینے کا وقت آیا تو اس نے ان سے کہا کہ مجھے نا تھوڑا سا وقت دے دیں، میں نے اپنی ماں سے ضروری بات کرنی ہے اور کان میں کچھ کہنا ہے. اس کو جب اجازت دی گئی تو اس نے زور سے اپنی ماں کا کان کاٹ لیا دانتوں سے. کیوں کاٹا؟ اس نے کہا کہ جب پہلی دفعہ چوری کر کے آیا تھا تم نے ماں مجھے کہا ہی نہیں تھا، وہ رو رہی تھی ماں کہ اب اس کو پھانسی چڑھ رہی ہے تو بھی اب کیوں روتی ہو، اب کیوں پریشان ہوتی ہے، جب میں نے شروع کیا تھا یہ چوری اور ڈاکہ زنی اور جو بھی غلط کام تھے تب تم نے مجھے منع کیوں نہیں کیا تھا. اس کے کان میں یہ بات تھی، تب تم نے منع کیا ہوتا تو آج میں اس پھانسی پہ نہ چڑھایا جاتا. اچھا بہرحال اور کیا کیا چیزیں حرام ہیں اس میں، رشوت، لین دین کے جھوٹے مقدمات، جیسے وکیل جو ہیں بعض لوگ جو ہیں وہ وکالت کے بارے میں اس پر بہت بات کرتے ہیں کہ وکیلوں کی کمائی کتنی حلال ہے. اس میں یعنی وکیل کے پاس آپ جو بھی مقدمہ لے جائیں وہ کہتا ہے کہ ہاں کلائنٹ آنا چاہیے، اور پھر اس کے بعد کہتا ہے کہ آگے تمہاری فکر نہیں ہے، تم امریکہ میں داخل کب ہوئے تھے، کینیڈا میں داخل کب ہوئے تھے، آگے تمہیں پروف کرنا اور تمہیں یہ لے کے دینا میرا کام ہے. پھر کتنے جھوٹ بولے جاتے ہیں اس کے اندر، کیسے کسی کو کس کے ساتھ ثابت کیا جاتا ہے. تو وکیل کی کمائی مطلب وکالت، ہاں اس میں یہ چیز بھی آتی ہے، اسمگلنگ اس میں آتی ہے. اسی طرح جو ہے وہ جیسے حکومت کے محکمہ ہے ایل ڈی اے اور کے ڈی اے وغیرہ، مطلب جس میں جو ہے لوگوں کی زمینوں پر ناجائز قبضہ کر لیا جاتا ہے، جیسے پاکستان میں بعض اوقات بکی ہوئی زمین کو دوبارہ بیچ دیا جاتا ہے، اور ہمارے ساتھ بھی ویسے ایسا ہوا تھا کہ وہ جیسے آپ کسی بھی ایسے کو جو मुतमिद है आप उसको दे देते हैं कि हाँ भी वहां प्लाट इस्लामाबाद में, तो चलो हमारा भी ले लो। और बाद में पता चला कि वो तो बिकी हुई को दोबारा बेचा गया था, फिर कुछ आपको उसका नहीं मिलता। तो जिसने वो रकम खाई वो हराम है उसके लिए, और जिसकी चली गई उसको अफसोस नहीं होना चाहिए, क्योंकि जन्नत में आखिरत में इंसान एक एक नेकी का जब मोहताज होगा तो इंशाल्लाह उसको जन्नत में महल देगा, है ना। तो उसको याद कर करके रोते नहीं रहना चाहिए, है ना, इसी बहाने अल्लाह ने जन्नत में हमारे लिए सामान पैदा कर दिया। तो ये है असल बातें। और भी आप जो है आप सोचेंगी तो सारी चीजें इसके अंदर, यानी फ्रेब के जरिए जितना भी माल आता है वो बातिल तरीकों में आता है। अच्छा, फिर इसमें इसमें आप चंद एक अहदीस भी सुन लें के, और मैंने तो आपको सूली चंद बातें बताई, तो अहदीस से ये बात पता चलती है कि किस तरह के, जैसे अबू अमामा रजी अल्लाह नो कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स कसम खाकर किसी मुसलमान का हक मार लेता है अल्लाह इसके लिए दोजख वाजिब कर देता है और जन्नत इसके लिए हराम हो जाती है। किसी ने आपसे पूछा अगर ये हक तलफी बिल्कुल मामूली किस्म की हो, फरमाया अगर जो वो पीलू के दरख्त की एक शाख ही क्यों ना हो। इसको इमाम मुस्लिम ने रवायत किया, पीलू की एक शाख, एक दरख्त है उसकी एक टहनी, क्या उसकी कीमत है। तो बाद उसका कसम खाकर हम दूसरे का हक ले लेते हैं, तो ये चीज जो है ये भी हराम है। इसी तरह हजरत अबू हुरैरा रजी अल्लाह कहते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह अज़्ज़ोजल चार किस्म के आदमियों से दुश्मनी रखता है, एक वो जो कसमें खाकर सौदाबाजी करता हो, दूसरे मोहताज जो अकड़बाज हो, तीसरे बूढ़े जानी से, और चौथे जुल्म करने वाले हाकिम से। इमाम नेसाई ने इसको रवायत किया। और इसी तरह जो है हजरत अबू जर रजी अल्लाह कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत के दिन अल्लाह तीन आदमियों से ना कलाम करेगा ना इनकी तरफ देखेगा और उन्हें दर्दनाक अजाब होगा। मैंने पूछा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वो कौन है, वो तो ना मुराद हो गए और वो खसारे में रहे। आपने फरमाया एक तहमत टखनों से नीचे लटकाने वाला, दूसरा एहसान जतलाने वाला, और तीसरा झूठी कसम खाकर अपना माल बेचने वाला। इसको भी इमाम मुस्लिम ने रवायत किया। अच्छा, इसका बहुत रवाज है। अब कसम खा के कहेंगे कि हमें तो खुद जो है इसके $4 पड़ते हैं, तो आपको जो है वो फिर हम इसलिए एक नेकी दे रहे हैं, और वो झूठी कसम बाजू का खा रहे होते हैं, है ना। और ये कि ये बिल्कुल ठीक है, ये बहुत अच्छी है, बाजी जी इधर उधर आप आए तो सही, देखे तो सही, है ना। तो इसी तरह जो है हमें हजरत अबू हुरैरा रजी अल्लाह की रवायत मिलती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बाय और मुश्तरी, खरीदने और बेचने वाला, सिर्फ इस हाल में जुदा हों कि वो एक दूसरे से राजी हों, ये ना हो कि खरीदने वाला नाराज है या बेचने वाला नाराज है। जबरदस्ती भी नहीं करनी चाहिए खरीदने वाले को भी, दोनों का मुतमिन होना जरूरी है कि वो कितना नफा ले रहे हैं और दूसरा कितना उसको दे रहा है। फिर इसी तरह माप तोल की कमी के बारे में एक मौके पर आपने फरमाया बिलाशुबा तुम दो ऐसे कामों के वाली बनाए गए हो कि तुमसे पहले की कौमें भी इसी जुर्म की पदाश में हिलाक हुई। यानी दो ऐसे कामों के वाली बनाए गए हो, पहली कौमें भी इसकी वजह से हिलाक हुई, नाप तोल में कमी। कौन सी कौम हिलाक हुई थी? शोएब अलैहिस्सलाम की कौम जो है इस वजह से हिलाक हुई। एक दफा बाजार तशरीफ ले गए, वहां एक तोलने वाला कोई जींस तोल रहा था, जिसे देखकर आपने फरमाया तोल और कुछ झुकता हुआ तोल। अच्छा, अब ऐसा भी है कि जो है वो बाजार में ना दो लिफाफे बना के रख लेते हैं, एक यानी जैसे आप पाकिस्तान इंडिया या गरीब ममालिक में जाए तो एक रेड़ी के नीचे होता है, या ऐसे ही मिला जुला के कि आप चुन चुन के एक चीज तोल कर लेते हैं ना, इजाजत है चुन कर ले ले, आगे मर्जी से ले ले। आपने ली, लिफाफे बनाए, जब आप घर जाके खोलते हैं सारा सलावा निकलता है, उन्होंने हाथ की सफाई से वो लिफाफा चेंज कर दिया होता है जो आपने लिया होता है। ऐसा भी हुआ है ना, तो ये चीज जो है ये भी गलत है। फिर इसी तरह बाजू का गीला कर देना किसी चीज को और भारी हो जाए, पानी छिड़कता रहा इतना ज्यादा कि वो कम जाए ग्राहक के पास, तो इस तरह जो माल उसको मिलेगा ये भी जो है वो हराम है। हजरत उमर रजी अल्लाह कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह यहूद को गारत करे, इन पर चर्बी हराम की गई, तो उन्होंने उसे पिघलाया फिर बेच डाला। वही जो भी बताया था आपको, ये बुखारी की रवायत है। फिर इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने जो है ये भी फरमाया कि कुत्ते की कीमत फाहिशा की कमाई और नजूमी जो है उसकी उजरत से मना किया गया। बुखारी की ये रवायत है। तो ये सारी अहदीस हमें क्या बताती हैं कि ये चीज जो है वो सही नहीं। तो फिर सही क्या है? इल्ला अन तकूना तिजारतन अन तराद मिनकुम, कि तुम आपस में आपस की रजामंदी के साथ जो है वो तिजारत करो, यानी जो तुम्हारा लेन देन हो तो वो क्या है कि आपस की रजामंदी के साथ हो, حرام طریقے سے نہیں، بذریعہ تجارت باہمی رضامندی کے ساتھ، جائز طریقے کے ساتھ، یعنی جو بھی کام کرنا ہے جائز طریقے کے ساتھ، معروف عرف کے مطابق نفع لو بتا کر یا جیسے بھی، اور اگلا شخص راضی ہے کہ ہاں یہ چیز اتنے کی جو ہے وہ مل جاتی ہے. اور قصب معاش میں تجارت جو ہے یہ یعنی سب سے افضل ہے، اور یہ ذریعہ معاش جو ہے یہ پسندیدہ ہے. رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا گیا کون سی کمائی حلال اور طیب ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا انسان کے ہاتھ کی مزدوری اور ہر سچی بیع اور شرع، یعنی ہر سچی خرید و فروخت جس میں جھوٹ نہ ہو. بعض لوگ تجارت کو اچھا نہیں سمجھتے ہے نا، کیونکہ نقصان بھی ہو سکتا ہے نفع بھی ہو سکتا ہے، اور بعض لوگوں کو نقصان ہوا ہوتا ہے تو، لیکن بہرحال رسول اللہ صلی اللہ علیہ وسلم نے خود بھی تجارت کی ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا سچا تاجر جو ایماندار ہو وہ انبیاء اور صدیقین اور شہداء کے ساتھ ہوگا. ترمذی کی روایت ہے، اسی طرح حضرت انس رضی اللہ عنہ فرماتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا سچا تاجر قیامت کے روز عرش کے سائے میں ہوگا. تو یہ اہم ہے کہ یعنی معاملات خراب نہیں ہونے چاہیے، اور آپ اچھے سے کمائی کرتے ہیں تو یہ بہت اچھی چیز ہے، اور اس میں جو ہے پھر اس کا اجر بھی جو ہے وہ بہت زیادہ ہے. ولا تقتلوا انفسکم، اور اپنے آپ کو قتل نہ کرو. اچھا، اس میں مفسر کہتے ہیں کہ یہ جو ہے نا کہ اپنے آپ کو قتل نہ کرو، یہ بھی آپ کہہ سکتے ہیں کہ اس آیت کا حصہ ہے کہ اگر تم نے ایک دوسرے کے مال زیادتی سے لیے، اموالکم بینکم بالباطل، تو پھر تم نے قتل کیا. یعنی یہ زیادتی ہے کہ دوسروں کا مال ناجائز طور پر کھانا، خود اپنے آپ کو ہلاکت میں ڈالنا ہے. دوسرا کیا ہے کہ معاشرت کا نظام اس سے خراب ہوتا ہے، برے نتائج نکلتے ہیں، حرام خوری کی عادت ہوتی ہے، تو دنیا میں بھی حرام خوری اور آخرت میں بھی اللہ کی سزا. کچھ لوگ کہتے ہیں کہ اس کو الگ جملہ سمجھو، یہاں تک ایک بات ختم ہو گئی، انتراضٍ منکم، وقت کر لو، اگلی بات مکمل ہے، ولا تقتلوا انفسکم، اور اپنے آپ کو قتل نہ کرو. جو لوگ کہتے ہیں کہ یہ الگ ہے تو پھر اس سے مراد وہ یہ کہتے ہیں کہ ایک تو اس کے معنی ہے کہ ایک دوسرے کو قتل نہ کرو، یعنی اس سے مراد کیا ہے کہ قتل نہ حق، کہ آپ جو ہیں کسی کو بھی قتل کرتے ہیں، کسی کے ساتھ بھی آپ زیادتی کرتے ہیں، کسی کو بھی آپ مارتے ہیں. اور آپ کو پتہ ہے کہ قتل نحق حقوق العباد میں سب سے بڑا گناہ ہے، اور قیامت کے دن حقوق العباد میں سب سے پہلا مقدمہ جو پیش ہوگا وہ قتل نحق کا ہوگا. دوسرا مطلب وہ کہتے ہیں کہ یہ ہے کہ خود کشی نہ کرو، یعنی یہ ہے نا کہ ولا تقتلوا انفسکم، کہ اپنے آپ کو قتل نہ کرو، یعنی اپنے بھائی کو قتل کرنا بھی تو اپنے آپ کو قتل کرنا ہے، تو دوسرے کو نہیں مارنا. اور دوسرا یہ کہ اگزیکٹ اپنے آپ کو قتل نہ کرو، اور اس میں کیا ہے کہ خودکشی نہ کرو. حضرت حسن بصری رحمتہ اللہ علیہ فرماتے ہیں تم سے پہلے لوگوں میں سے کسی کو ایک پھوڑا نکلا، جب اسے تکلیف زیادہ ہوئی تو اس نے اپنے ترکش سے ایک تیر نکالا اور پھوڑے کو چیر دیا، پھر اس سے خون بند نہ ہوا یہاں تک کہ وہ مر گیا. تب اللہ تعالیٰ نے فرمایا میں نے اس پر جنت کو حرام کر دیا. تو اصل بات کیا ہے کہ یہ روایت امام مسلم کی ہے. تو اصل بات کیا ہے کہ اب دیکھیں کہ آج کے اس دور میں بھی خودکشی کا بہت رواج ہے، ڈپریشن سے خودکشی لوگ کر رہے ہیں، اور میوزک سن کر لوگ کر لیتے ہیں، جیسے وہ بعض ایسے میوزک کے جملے ہوتے ہیں کہ ڈو اٹ اور کر گزرو اور شوٹ ٹو یور مدر، تو یعنی بہت سے لوگ دوسرے کو جو ہے نا پھر وہ قتل کر دیتے ہیں. اور بعد میں پتا چلا کہ وہ اس کے کانوں میں وہ سانگ تھا جو وہ سن رہا تھا، اور اس نے جو بول سنے تھے اسی طرح اپنے آپ کو مار لیا. کہ یہ بھی جیسے ایسے نہیں، ایسے ایک نشہ سا بچوں کو چڑھ جاتا ہے لوگوں کو. تو اور بعض اوقات لوگ دنیا سے تنگ آ جاتے ہیں، مصیبتیں ہیں، پریشانی ہیں، تو پھر اپنے آپ کو خود ہی مار لیا. تو یہ چیز حرام ہے. جان جو ہے وہ اللہ کی بیوی امانت ہے، اس کو ہم خود سے نہیں دے سکتے واپس اللہ کو. جب اللہ چاہے جتنی مشقت جتنی تکلیف اور جیسے بھی اللہ تعالیٰ چاہے تو ویسے ہی جو ہے اس کو اللہ تعالیٰ کو ہمیں واپس دینا ہے. تو یہ چیز جو ہے خودکشی کرنا یہ گناہ کبیرہ ہے، اور یہ جو ہے منع کیا گیا ہے. اور ہمیں جو ہے وہ جب بھی کسی کو پریشان دیکھیں، مایوس ہوتے ہیں لوگ، پریشان ہوتے ہیں، جاب نہیں ملتی، بیٹیاں ہیں، پریشانی ہو گئی، غلطیاں ہیں، گناہ کر لیے، تو ان کو حوصلہ دیں، تسلی دیں، گناہ کیا ہے تو توبہ کا طریقہ بتائیں، مایوسی ہے تو امید دلائیں. ہر مشکل جو ہے انما العسر یسرا سے نکلنے کا طریقہ ہے، نہ یہ کہ انسان جو ہے یہ سوچے کہ میں جو ہے وہ مصیبتوں سے نجات پا لوں. اور مصیبتوں سے نجات پانا خودکشی کرنا نہیں ہے، پھر بعد میں کیا ہوگا، اس کا حساب کتاب کیا ہوگا. حتیٰ کہ یعنی اگر کوئی بیمار ہے، اس کو بہت سخت تکلیف ہے، پھر بھی جو ہے ڈاکٹر کو یہ اجازت نہیں ہے، شرم اس کو یہ حق حاصل نہیں ہے کہ اس کو زہر کا ٹیکہ لگا کر مار دے کہ اس کو تکلیف بہت ہو رہی ہے، نہیں، وہ علاج کرے گا اور اس کو جو ہے وہ کوشش کرے گا کہ اس کی تکلیف کم ہو، اور لیکن اس کو مارنے کا حق نہیں ہے. اگر اس نے اس کو مارا تو یہ بھی قتل ہے، کیونکہ بعض اوقات ڈاکٹر کسی سے نا امید ہو جاتے ہیں اور کہتے ہیں جی اس کے یہ بچ نہیں سکتا اور اس میں جان آ جاتی ہے، تو یہ تو اللہ جانتا ہے نا. تو یہ چیز جو ہے یہ بہت اہم ہے، اور ہمیں امید لا تقنطوا من رحمت اللہ، ان ایسی آیتوں کو عام کرنا چاہیے، کیونکہ اب جو ہے سوسائڈ اور یہ خودکشی بہت عام ہوتی جا رہی ہے، اور یہ اسلام میں جو ہے وہ جائز نہیں ہے، یہ حرام ہے. آپ آئے دن اخبارات میں ایسا پڑھتے ہیں کہ بچے نے، لڑکی نے اوپر کی چھت سے گر کر چھلانگ لگا لی. لڑکی نے کیوں چھلانگ لگائی؟ جو بھی حالات تھے، بعض اوقات کتنا زیادہ اس کو ہم ڈپریس کر دیتے ہیں، لڑکی کو یا لڑکے کو یا مرد کو یا عورت کو، کہ وہ پھر سوچتا ہے کہ کیا کرے، میں کیا کروں، تو پھر وہ یہ کر دیتے ہیں. بعض اوقات سختی زیادہ کرنا اور ستانا، ابھی پچھلے دنوں جو ہے وہ کسی کی خبر آئی تھی کہ جوان تھا اور کماتا تھا اور خودکشی کر لی نا، گھر والوں کا بہت برا حال تھا. آئے دن ہمیں ایسے اخبارات میں واقعات جو ہے ملتے ہیں. یہاں کے لوگ اگر کرتے ہیں تو ان کا تو ایمان نہیں ہے، مسلمان کریں تو پھر یہ بہت سوچنے والی بات ہے کہ ایمان امید کے ہوتے ہوتے انسان یہ سب کام کرے، تو اس کا یہ مطلب ہے کہ ہم بھی اپنا کردار سوسائٹی میں جو ہے وہ ادا نہیں کر رہے. اسی لیے ہماری یہ ذمہ داری بھی بنتی ہے کہ جہاں بھی مشکلات دیکھیں، پریشانیاں دیکھیں کہ اولاد نہیں ہے، بیٹا نہیں ہوا، جاب نہیں مل رہی، جو ہے وہ یہ مسئلہ حل نہیں ہو رہا. بعض اوقات آپ کو کوئی کہتا ہے میرے لیے دعا کرے، جو میں چاہتا ہوں میری وہ قبول ہو جائے، ہے نا؟ تو اللہ تعالیٰ سے یہ دعا کرنی چاہیے کہ جو اس کی جائز خواہش ہے اللہ تو اس کو ضرور پوری کر دے، ہے نا؟ بعض اوقات اللہ جانے وہ کیا دعا ہوتی ہے نا، کیا چاہ رہا ہوتا ہے اگلا. تو یہ سب چیزیں بہت عام ہیں کہ ولا تقتلوا انفسکم، تو تم اپنے نفسوں کو قتل نہ کرو. ان اللہ کان بکم رحیما، یقین مانو اللہ تمہارے اوپر جو ہے وہ مہربان ہے، اللہ جو ہے پسند کرتا ہے تم پہ، وہ چاہتا ہے کہ وہ رحمت کرے، وہ تمہارا خیر خواہ ہے، تبھی تو وہ تمہیں ایسے کاموں سے منع کر رہا ہے جس میں تمہاری اپنی بربادی ہے. وَمَن يَفْعَلْ ذَلِكَ عُدْوَانًا وَظُلْمًا فَسَوْفَ نُصْلِيهِ نَارًا وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا، جو شخص ظلم و زیادتی کے ساتھ ایسا کرے گا. وَمَن يَفْعَلْ ذَلِكَ عُدْوَانًا، جو شخص جو ہے وہ زیادتی کے ساتھ ایسا کرے گا، وہ ظلمن اور ظلم کے ساتھ، تو ہم کیا کریں گے، فَسَوْفَ نُصْلِيهِ نَارًا، تو ہم اس کو جو ہے وہ آگ میں پھر داخل کریں گے. تو کیوں آگ میں داخل کریں گے، یعنی انسانوں کے مالی حقوق ہوں یا پھر ان کے جانی حقوق ہوں، یا پھر یہ کہ جو بھی مطلب حقوق ہیں، وراثت کے ہیں، نکاح کے ہیں، یتیموں کے ہیں، ہے نا، مال ناجائز طریقے سے کھانا، یعنی جانی ہیں، مالی ہیں، معاشرتی ہیں، کسی بھی طرح کے حقوق ہیں، کہا کہ تم ان کی حفاظت کرو. اگر تم نے ان کی حفاظت نہ کی اور زیادتی کی، اور آپ غور کریں کہ یہاں پر عدوان اور ظلم دونوں لفظ جو ہیں وہ استعمال ہوئے ہیں، تو عدوان اور ظلم جب ایک جگہ آتے ہیں، اکٹھے آ جائیں، تو یہ گناہ کی دو الگ الگ شکلوں پر دلالت کرتے ہیں. ایک شکل تو کیا ہے کہ کوئی شخص زور اور زبردستی سے دوسرے کے جان اور مال پر جو ہے وہ قبضہ کر لے، دست درازی کرے، ہے نا، تو اس کو تو کہتے ہیں عدوان. دوسری شکل کیا ہے کہ دھاندلی سے کسی کا حق واجب جو ہے اس کو ادا نہ کرے، اس کو دبا بیٹھے، تو یہ ہے ظلم. تو یعنی دونوں یہاں پر ہیں کہ زبردستی سے اس کے جان مال پر قبضہ کر لیا، یا دھاندلی سے کہ ہاں ہاں دیں گے، ابھی یہ دے دو اور پھر نہ دینا. تو عدوان ہو یا ظلم ہو، جو بھی تم نے زیادتی کی ہے، فَسَوْفَ نُصْلِيهِ نَارًا، ہم اس کو آگ میں داخل کر دیں گے، جلدی ہی داخل کر دیں گے. وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا، اور یہ اللہ کے لیے کوئی مشکل نہیں ہے کہ اللہ ایسا کرے. سَيِّئَاتِكُمْ وَنُدْخِلْكُمْ مُدْخَلًا كَرِيمًا. اگر تم کبیرہ گناہ سے اجتناب کرو گے, مَا تُنْحَوْنَ عَنْهُ, جس سے تمہیں منع کیا جاتا ہے, جس سے تمہیں منع کیا جا رہا ہے, اگر تم انہیں ان بڑے بڑے کبیرہ گناہوں سے پرہیز کر لو, اجتناب کر لو, تو ہم کیا کریں گے؟ نُکَفِّرْ عَنْكُمْ سَيِّئَاتِكُمْ, تو ہم تمہاری سیئات کو مٹا دیں گے, تمہاری چھوٹی موٹی برائیوں کو تمہارے حساب سے ساقط کر دیں گے. اگر تم کبیرہ گناہوں سے بچو تو صغیرہ گناہ ہم مٹا دیں گے, معاف کر دیں گے. یہاں پہ کبائر کا جو لفظ ہے یہ کبیرہ گناہ کے لیے ہے, اور اس کے اپوزٹ کیا ہے؟ سیئات. سیئات سو سے ہے, یہ برائیوں کو کہتے ہیں, گناہوں کو کہتے ہیں, لیکن یہاں پر یہ صغیرہ گناہوں کے لیے استعمال ہوا ہے یہ لفظ, کہ تمہاری جو چھوٹے چھوٹے گناہ ہیں وہ تمہارے حساب سے, نامہ اعمال سے جو ہے وہ مٹا دیں گے. تو اب یہاں پر جو ہے, اب آپ دیکھیں کہ اللہ تعالیٰ بتا رہے ہیں جو کہ ان اللہ کانا بیکم رحیما, کہ اللہ تم پر رحیم کیسے ہے, ہے نا؟ پیچھے بھی کہا کہ اللہ تعالیٰ جو ہے وہ یتوبہ علیکم, تمہاری طرف متوجہ ہونا چاہتا ہے, تم پر رحم کرنا چاہتا ہے, تمہیں معاف کرنا چاہتا ہے. تو اس کے لیے شرط کیا ہے؟ کہ تم کبیرہ گناہوں سے اجتناب کرو. تو اللہ تعالیٰ کہتے ہیں کہ میں اتنا تنگ دل نہیں ہوں کہ چھوٹی چھوٹی باتوں پر تمہیں پکڑ لوں. اگر تمہارا نامہ اعمال بڑے جرائم سے خالی ہوا, اگر تم نے بڑی بڑی غلطیاں نہ کی, تو چھوٹی چھوٹی خطاؤں کو پھر میں نظر انداز کر دوں گا. تو اگر تم نے کبیرہ گناہ کیے تو پھر چھوٹی چھوٹی خطائیں بھی گرفت میں آئیں گی, یعنی پھر ہر طرح سے تمہیں جو ہے وہ پکڑا جائے گا. بڑے گناہ اور چھوٹے گناہ میں تین اصولی فرق ہوتے ہیں, آپ اس کو یاد کر لیں. اگر قرآن و سنت کا مطالعہ کیا جائے تو یہ بات سمجھ میں آتی ہے کہ تین چیزیں ایسی ہیں جو کسی بھی گناہ کو بڑا گناہ بنا دیتی ہیں. اس میں ایک تو یہ ہے کہ کسی کی حق تلفی, خواہ اللہ کا ہو یا پھر حقوق العباد یعنی انسانوں کا, کسی کے حق کو تلف کرنا یہ بڑا گناہ ہے. جیسے شرک کرنا بھی گناہ ہے اور حقوق کے والدین ادا نہ کرنا بھی گناہ ہے, تو اس کو ظلم کہا جاتا ہے. یعنی آپ دیکھ لیں کہ اگر والدین کے حقوق ادا نہ کیے جائیں, انسان کے حقوق ادا نہ کیے جائیں تو ظلم, اور اللہ کے ادا نہ کیے جائیں تو شرک بھی ظلم, تو گناہ کبیرہ ہے نا. تو کسی کا حق ادا نہ کرنا, حقوق اللہ ہو یا پھر بندوں کا, تو یہ گناہ کبیرہ چیز بن جاتی ہے. دوسری چیز یہ ہے کہ اللہ سے بے خوفی ہونا, اس کے مقابلے میں استکبار. بے خوفی کا مطلب کیا ہے؟ کہ اللہ کے احکامات کی, اوامر اور نواہی کی پرواہ ہی نہ کرنا, ایسی بے خوفی کہ جان بوجھ کر وہ کام کرنا جس سے اللہ نے منع کیا ہے, اور جن کاموں کو اللہ نے کرنے کا حکم دیا ہے اس کو نہ کرنا. تو یہ نافرم, ایک تو ہوتا ہے نا بھول کر ہو گئی, پتہ ہی نہیں چلا, علم ہی نہیں تھا, ہے نا, اور ایک یہ سب پتہ ہے پھر جھٹائی کے ساتھ کرنا. جتنی زیادہ جھٹائی کے ساتھ یہ کام کیا جائے گا, گناہ اتنا ہی شدید ہوتا چلا جائے گا, گناہ کبیرہ کا لیول بڑھتا جائے گا. یعنی اللہ سے بے خوفی اور اس کے مقابلے میں استکبار. تیسری چیز جو ہے, ان روابط کو توڑنا اور ان تعلقات کو بگاڑنا جس پر انسانی زندگی کا انحصار ہے. یہ روابط بندے اور اللہ کے درمیان بھی ہیں, بندے اور بندے کے درمیان بھی ہے, اور جو رابطہ جتنا زیادہ اہم ہے, جتنا زیادہ قربت والا ہے, اگر اس کو کاٹا, اس کو خراب کیا, تو اتنا ہی زیادہ جو ہے وہ گناہ ہے. مثلا اب آپ دیکھیں کہ زنا کرنا, اب زنا جو ہے اگر کرتا ہے کوئی بھی, کرتی ہے کوئی بھی, تو اس سے سوسائٹی کا نظام خراب ہوتا ہے, تو یہ گناہ ہے, ٹھیک ہے. لیکن اگر گناہ کرنے والا جو ہے وہ بن بیاہا کرتا ہے تو یہ بھی گناہ ہے, لیکن شادی ہو کر کرتا ہے تو اس سے بڑا گناہ ہے. کیوں؟ اس کے پاس جائز طور پر اپنی خواہش کو پورا کرنے کا راستہ موجود تھا, پھر اس نے ناجائز راستہ کیوں اختیار کیا؟ اچھا اگر وہ جو ہے وہ کسی ایسی سے کرتا ہے کہ جس کا نکاح ہوا ہوا تھا, تو بھی گناہ ہے, یعنی خود بھی. پھر اس کے ساتھ اگر وہ جو ہے ہمسائے میں کر لیتا ہے, تو ہمسایوں کے تو بڑے حقوق ہیں, تم نے تو ان کی عزت کا جو ہے وہ پاسبان بننا تھا, تم نے ان کی عزت کو جو ہے وہ اچھال دیا، خراب کر دیا، تو یہ اور بڑا گناہ ہے. یعنی ہمسائے سے زنا کرنا غیر ہمسائے کی نسبت زیادہ بڑا گناہ ہے. ہے تو زنا گناہ ہی، لیکن ہمسائیگی کا رشتہ جو ہے اس کے گناہ کی شدت کو بڑھا دیتا ہے. اسی طرح اگر کوئی محرمات میں سے کرے، بہن سے، بیٹی سے، ماں سے، تو یہ غیر عورت کی نسبت کرنا اور زیادہ جو ہے یہ اشنا ہے، زیادہ شدید ہے. اسی طرح عام جگہ پہ کرنا یا پھر مسجد میں کر لیا جائے، مسجد میں کرنا عام جگہ کی نسبت کرنے سے زیادہ شدید ہے. تو اس سے، ان مثالوں سے آپ کو یہ بات پتہ چلتی ہے کہ ہے تو زنا گناہ ہی، لیکن اس کی مختلف شکلیں اور طریقے جو ہے اس کی شدت میں جب فرق کرتے ہیں تو پھر اس کے گناہ کے درجوں میں بھی فرق ہو جاتا ہے. ٹھیک ہے. اور یہ چیز جو ہے یہ کیا ہے، یہ فجور کی پھر تعریف میں آتی ہے، فاجر، کے حدوں سے نکل نکل کر جانے والا گناہ کبیرہ. اچھا، گناہ جو کبیرہ ہیں، اس سلسلے میں آپ یہ بات یاد رکھیں کہ احادیث میں ہمیں، یعنی قرآن سے بھی گناہ کبیرہ کا جو ہے وہ پتہ چلتا ہے، اور مفسرین کہتے ہیں کہ گناہ کبیرہ کا پھر کیسے پتہ چلا کہ یہ گناہ ہے. یعنی اصل میں وہ چیز گناہ کبیرہ بن جاتی ہے، جیسے تو ایک میں نے آپ کو یہ تعریف بتائی، اور ایک یہ ہے کہ جن پر حد مقرر اللہ نے کر دی، وہ گناہ جس پر حد مقرر ہے، سزا خود اللہ نے مقرر کر دی، وہ گناہ کبیرہ ہے. بعض کہتے ہیں کہ وہ جن کے بارے میں، جیسے گناہ کے بعد اللہ نے قرآن یا حدیث یا سنت میں پیارے رسول صلی اللہ علیہ وسلم نے سخت سزا مقرر کی، وہ گناہ کبیرہ ہے. بعض کہتے ہیں کہ ہر وہ کام جس کو اللہ اور اللہ کے رسول نے روکا ہے اور کیا جائے تو وہ گناہ کبیرہ ہے. تو حقیقت میں کوئی بھی وجہ ہو، جس بھی گناہ کے بعد جو ہے یہ پتہ چل جائے کہ یہ اللہ کی نافرمانی ہے اور اللہ اس پر ناراض ہوتا ہے، تو وہ گناہ کبیرہ ہے. اور گناہ کبیرہ کی مختلف جو ہے وہ فہرست ہے، اور یہ فہرست انشاءاللہ یہ آپ کو جو ہے وہ فوٹو کاپی کر کے جو ہے وہ مل جائے گی. اور جس میں موٹی موٹی جو چیزیں ہیں، جس میں جیسے بدکاری ہے، لواطت ہے، شراب، چوری، پاک دامن عورتوں پر بدکاری کا الزام، ناحق کسی کو قتل کرنا، گواہی چھپانا، جھوٹی گواہی، جھوٹی قسم، کسی کا مال غصب کرنا، مقابلے کی قدرت رکھتے ہوئے بھی میدان جہاد سے بھاگنا، سود کھانا، یتیم کا مال کھانا، رشوت لینا، رشتے داروں سے تعلقات توڑنا، بدسلوکی کرنا ان سے، رسول اللہ صلی اللہ علیہ وسلم کی طرف جھوٹی باتیں منسوخ کرنا، رمضان میں بلا عذر روزہ توڑ دینا، ناپ تول میں کمی، کسی فرض نماز کو اپنے وقت سے مقدم یا مؤخر کر دینا، بغیر عذر کے زکوٰۃ یا روزے کو وقت پر ادا نہ کرنا، استطاعت رکھتے ہوئے پھر حج نہ کرنا، سوائے اس کے کہ اس نے پھر حج کی وصیت کی بھی ہو کہ کوئی کر دے گا، کسی کو ظلم نقصان پہنچانا، جادو سیکھنا، سکھانا یا اس پر عمل کرنا، اور بغیر مستر کے، بغیر مجبوری کے، ہر مردار جانور کا گوشت کھانا، غیبت کرنا، جوا کھیلنا، خودکشی کرنا، اپنے کسی جسم کے حصے کو کاٹ دینا، تلف کر دینا، الگ کر دینا، کسی کو گناہ پر آمادہ کرنا، کسی کو گناہ میں مدد دینا، کسی حاکم کو حق سے ہٹانا اور زمین میں فساد پھیلانا، وغیرہ وغیرہ. یعنی اس سلسلے میں جو ہے کبیرہ گناہوں کے بارے میں حضرت عبداللہ بن عباس رضی اللہ عنہ کے سامنے کسی نے کبیرہ گناہوں کی تعداد 7 بتائی، تو آپ نے فرمایا 7 نہیں، 700 کہا جائے تو زیادہ مناسب ہے. تو جو ہے وہ جیسے ایک کتاب ہے، تو اس میں بھی جو ہے اس کی ہمیں فہرست جو ہے وہ ملتی ہے، القبائل للذهبی، تو الزواجر، تو اس میں کہتے ہیں کہ اس میں 467 جو ہے وہ اس کی سزا ہے، اس گناہوں کی فہرست ہے. تو بہرحال چند ایک میں نے آپ کے سامنے رکھے، اگر فوٹو کاپی ہو جاتے ہیں تو آپ کو انشاءاللہ پھر مل جاتے ہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ کبیرہ گناہوں سے بچو گے تو صغیرہ گناہ جو ہیں میں تمہارے جو ہے وہ معاف کر دوں گا. تو اچھا، پھر صغیرہ گناہ جو ہے یہ کیا ہے نا، صغیرہ گناہ جو ہے یہ کیا ہے؟ اس سلسلے میں آپ یعنی انشاءاللہ اور آئندہ بھی قرآن میں اس کی تفصیل جو ہے وہ پڑھیں گی، لیکن اہم بات جو ہے وہ کیا ہے کہ جو چھوٹی چھوٹی غلطیاں ہم سے ہو جاتی ہیں، معمولی معمولی، اور جن کو ہم بڑی چیز نہیں سمجھتے، جس میں مثلا جو ہے وہ बाज़ औक़ात इंसान किसी से बात नहीं करता 3 दिन तक, तो ये सगीरा गुनाह है। 3 दिन से ज्यादा नहीं रूठ सकते किसी से भी रूठे तो, मियां बीवी क्यों ना हो। लोग कहते हैं कि हम तो 4 साल से नहीं बात करते, उसमें यह है कि जब भी कोई रूठता है ना, एक मनाने की कोशिश करता है, कोई भी दूसरा बंदा हो सकता है, तो जो कोशिश करता है वो फिर वो गुनाहगार नहीं है। जो मानता नहीं है और राजी नहीं होता और रूठा ही रहता है और जवाब नहीं देता, फिर अल्लाह के यहाँ वो जवाब दे बनता है ना। इसी तरह फिर जो है मर्द को रेशमी लिबास अगर मर्द पहनता है, ये भी सगीरा गुनाह में से है। अकड़ कर इतरा कर चलना, फिर ये कि जो है वो शौकिया कुत्ता पालना, एक होता है जरूरत से पालना के हिफाजत के लिए, लेकिन शौकिया पालना, पेट नहीं हो सकता कुत्ता। इसी तरह किसी के सौदे पर सौदा करना, किसी की मंगनी पर मंगनी का पैगाम देना, मस्जिद में दुनिया की बातें करना, बीवी को एक ही वक्त में एक से ज्यादा तलाकें दे देना है ना, और सौदा बेच रहे हैं तो फिर ऐप छुपा लिया, पता है ये लोग फासिक है, अच्छे लोग नहीं है, फिर भी उनसे दोस्ती उठक बैठक रखना। तो ये चीजें जो हैं, और भी इसमें बहुत सी चीजें आती हैं, उसकी भी एक लंबी फहरिस्त है, तो मैंने चंद एक मिसाल की चीजें जो है वो आपके सामने जो है वो रखी है। अच्छा, फिर इसमें एक बात आप याद रखें कि जैसे यहां पर ये बात आ गई ना कि छोटी मोटी बुराइयों को हम तुम्हारे हिसाब से मिटा देंगे, हटा देंगे, तो बाज लोग जो हैं फिर बहुत ही ज्यादा आजाद हो जाते हैं, वो समझते हैं कि कोई बात नहीं जो है वो, ये तो छोटी सी बात है ना, इतनी सी तो बात की है मैंने। तो इसलिए मैं आप ये बात याद रखें कि गुनाह यानी जिसको हम सगीरा समझते हैं कि वो बड़े गुनाह के मुकाबले बहुत छोटा है, लेकिन वो है तो अल्लाह की नाफरमानी ना। हजरत अली रजी अल्लाह का कौल है कि गुनाह से छोटा होने को ना देख, उस हस्ती की अजमत को देख जिसकी तू नाफरमानी करता है। घर में आप देखें बच्चे आपका कहना नहीं मानते, आप कहती हैं इधर आओ ग्लास उठा के उधर रखो, चीजें उठाओ, बच्चे नहीं सुनते, फिर जब आपको गुस्सा आता है तो आप फिर उससे भी पिटाई करती है, नाराज होती है। जब मैंने कहा था गो के गिलास ही कहा था, जब मैंने कहा था तो कहना क्यों नहीं माना, मैंने कहा था ना, मैं है ना। तो बात यह कि कहा किसने, गो के मामूली चीज ही होती है बाज़ औक़ात। तो असल बात क्या है कि बाज़ औक़ात आप देखें कि आप छोटा गुनाह जो है ना उसको इसलिए छोटा नहीं समझना चाहिए कि आग जब आप जलाते हैं छोटी सी दिया सलाई होती है, छोटा सा अंगारा होता है, उसको आप कहीं रख देते हैं तो आग का बड़ा अलौ तैयार हो जाता है। तो छोटे छोटे गुनाह जो हैं वो बड़े बड़े गुनाह बन जाते हैं अगर हम उसमें जो है वो इस्लाह नहीं करते, अगर हम जो है उसको देखते नहीं है। तो इसी तरह जो है अहम बात क्या है कि हमें जो है वो बेपरवाह नहीं होना चाहिए और अपने आप को ये नहीं समझना चाहिए कि हम जो है वो बड़ी चीज है और कोई बात नहीं, छोटी मोटी चीजें जो है हम करते रहेंगे तो कोई बात नहीं, अल्लाह जो है वो माफ कर देगा। तो ये इस तरह से जिंदगी गुजारना ये अल्लाह ताला को पसंद नहीं, क्योंकि आपको पता ही है कि जब इंसान कयामत का दिन होगा और नामा माल देखेगा तो फिर क्या होगा, वही फूलू ना या वही लतना, इंसान कहेगा कि ए काश हमको माल हाजल किताब ला युगादिरु सगीरतन वला कबीरतन इल्ला अहसाहा فوجدوا ما عملوا حاضرا ولا يظلم ربك احدا। ये सूरत कहफ की आयत नंबर 49 है, जिससे क्या पता चलती है कि जब नामाए अमाल जो है वो सामने रख दी जाएंगे तो उस वक्त लोग क्या कहेंगे कि हाय हमारी बर्बादी, ये कैसा है नामाए अमाल, ला युगादिरु सगीरतन वला कबीरा, इसमें ना कोई छोटी चीज बची है ना बड़ी, छोटी बड़ी हर चीज इसके अंदर दर्ज है, इल्ला अहसाहा वजदु मा अमिलू हाजिरा, जो कुछ उन्होंने किया अपने सामने हाजिर पाएंगे। क्यों, वला यज़लिमु रब्बुका अहदा, तेरा रब किसी से जुल्म करने वाला तो नहीं है ना। तो असल बात क्या है कि जब होता है ना कि बड़े घर में, घर से आप बाहर जाती हैं और जो आप बच्चों को कुछ कह के जाती हैं तो उन्होंने बड़े बड़े काम कर लिए होते हैं, छोटे मोटे कुछ नहीं भी किए होते आप कहते चलो कोई बात नहीं, ये तो किया है ना। इसी तरह शोहर जो है वो बीवी को कुछ काम कहता है तो आप उसमें से कुछ भूल भी जाती है, लेकिन खाना पका हुआ है, कुछ काम हुआ है तो कहते चलो आज नहीं तो कल हो जाएगा, कुछ भी नहीं किया हुआ होता फिर क्या होता है ना, फिर लड़ाई होती है ना, बच्चों की पिटाई होती है और घर में लड़ाई होती है ना। तो आप माशाल्लाह खुद समझदार हैं। तो इसी तरह ये उसी तरह से बात को आप समझ सकते हैं कि अल्लाह ताला कहते हैं कि बड़े गुनाहों से अगर तुम बच गए پرہیز کیا، اجتناب کیا، تو تمہاری چھوٹی موٹی برائیوں کو ہم تم سے ہٹا دیں گے، معاف کر دیں گے، اور پھر انعام کیا دیں گے؟ فَنُدْخِلْكُمْ مُدْخَلًا كَرِيمًا، اور تم کو عزت کی جگہ میں داخل کر دیں گے۔ یہ بڑی خوبصورت بات ہے کہ اللہ تعالیٰ ان کو بڑی خوبصورت جگہ میں، بڑی اچھی جگہ میں جو ہے وہ داخل کر دیں گے، اور وہ جگہ کیا ہے؟ وہ تو جنت ہے۔ وہ جگہ کیا ہے؟ وہ تو ایسی چیز ہے جس کا نہ کسی انسان نے دیکھی، اور نہ کسی کان نے اس کے بارے میں سنا، اور نہ کسی دل میں اس کے بارے میں تصور ہی گزرا، اور جس کو اللہ کہے کہ مدخلن کریمہ، کہ بہترین داخل ہونے کی جگہ، عزت والی داخل ہونے کی جگہ، تو پھر دنیا اس کے لیے ہم کیوں روتے ہیں اور کیوں لڑتے ہیں؟ پھر اگلی آیت جو ہے یہ بہت اہم ہے کہ وَلَا تَتَمَنَّوْا مَا فَضَّلَ اللَّهُ بِهِ بَعْدَكُمْ عَلَى بَعْدٍ، اور جو کچھ اللہ نے تم میں سے کسی کو دوسرے کے مقابلے میں زیادہ دیا ہے اس کی تمنا نہ کرو۔ جو کچھ مردوں نے کمایا ہے، لِلرِّجَالِ نَصِيبٌ مِّمَّا اكْتَسَبُوا، اس کے مطابق ان کا حصہ ہے، وَلِلنِّسَاءِ نَصِيبٌ مِّمَّا اكْتَسَبْنَ، اور جو کچھ عورتوں نے کمایا ہے اس کے مطابق ان کا حصہ۔ تو کرو کیا؟ وَاسْأَلُوا اللَّهَ مِنْ فَضْلِ، اللہ سے اس کا فضل مانگتے رہا کرو۔ کیوں؟ اِنَّ اللَّهَ كَانَ بِكُلِّ شَيْءٍ عَلِيمًا، کہ اللہ ہر چیز پر جو ہے وہ یقیناً علم رکھتا ہے۔ یہ آیت جو ہے اس میں ایک بہت بڑی اخلاقی ہدایت کی گئی ہے، اور اگر اس ہدایت پر، اس بات پر میں اور آپ عمل کر لیں تو انسانی زندگی میں جو ہے اجتماعی طور پر امن نصیب ہو جائے۔ پہلی چیز اللہ تعالیٰ نے جو اس میں بتائی وہ کیا ہے؟ کہ تمام انسان جو ہیں وہ ایک جیسے نہیں ہیں، یعنی اللہ تعالیٰ نے ان کی حیثیتوں میں بے شمار فرق رکھے ہیں، اور اللہ تعالیٰ نے کیا ہدایت کی؟ وَلَا تَتَمَنَّوْا، تم تمنا مت کرو، تم خواہش نہ کیا کرو، مَا فَضَّلَ اللَّهُ بِهِ بَعْدَكُمْ عَلَى بَعْدٍ، جس چیز میں اللہ نے تمہاری نسبت دوسرے کو بڑھائی دیا ہو، تو تم ایک ہی کچھ ہو نا، بَعْدَكُمْ مِنْ بَعْدٍ، اصل ایک ہے، لیکن بعض مرتبوں میں، بعض چیزوں میں، بعض کو بعض پر اللہ تعالیٰ نے جو ہے وہ بڑھائی دی ہے۔ تو اس میں جو ہے تم کیا کرو؟ اس میں جو ہے تم دوسرے کو دیکھ کر تمنا نہ کیا کرو۔ اور اس سے مراد کیا ہے؟ یعنی جو تمنا نہیں کرنی چاہیے، جس چیز سے اللہ تعالیٰ نے یہاں پر منع کیا ہے، کہتے ہیں کہ اس سے مراد جو ہے وہ تمام چیزیں ہیں جو کہ اللہ کی عطا کرتا ہے۔ اللہ تعالیٰ نے بعض لوگوں کو بعض لوگوں پر پیدائشی لحاظ سے فضیلت دے دی، مثلاً کسی کو اللہ تعالیٰ نے خوبصورت بنایا اور کسی کو بدصورت بنایا، کسی کے جسم کے اعضاء پورے دیے اور کسی کو ناقص الاعضاء بنایا، کسی کو امیر گھرانے میں پیدا کیا تو کسی کو غریب گھرانے میں پیدا کر دیا۔ یہ تو پیدائشی طور پر ہے نا، اور اب جس کا قد ہی چھوٹا ہے وہ دوسرے کو دیکھ کر کہتا ہے کاش کہ میرا قد لمبا ہوتا، کاش کہ میری ناک جو ہے وہ کیسی ہوتی، ناک اچھی ناک کیسی ہوتی ہے؟ چتواں، وہ اٹھی ہوئی بیٹھی ہوئی پکوڑے کی طرح نہیں ہونی چاہیے، ہے نا، یا پتہ نہیں کیا لوگ جو بھی مختلف باتیں کہتے ہیں، مجھے تو پتہ نہیں چلتا کون سی ناک کو لوگ کہتے ہیں کہ یہ اچھی ناک ہے۔ بہرحال اس لیے میں نے آپ سے پوچھا کہ کون سی ناک، تو ناک کا مسئلہ ہوتا ہے، آنکھوں کا مسئلہ ہوتا ہے، آنکھیں کاش کے آنکھیں ایسی ہوتی ہیں، اس کی تو براؤن ہے، اس کی تو نیلی ہیں، اس کی تو جھیل جیسی ہیں، تو اس کو ہم دیکھتے ہیں اور پھر تمنا کرتے ہیں۔ تو کچھ معاملات اختیاری ہیں، کچھ غیر اختیاری ہیں۔ جو غیر اختیاری ہیں نا، ان فضیلتوں پر تمنا کرنے سے منع کر دیا گیا ہے، جس میں حسن اور انسان کی جسم کی ساخت، یہ سب چیزیں بھی آتی ہیں۔ اب تھوڑی آپ کتنی، اگر اللہ تعالیٰ نے کسی کو بہت خوبصورت نہیں بنایا، لمبا قد نہیں دیا، تو آپ زیادہ زیادہ کیا کر لیں گی؟ آپ کسی کے بالوں کو دیکھ کر بال ویسے کاٹ لیں گی، ہے نا، آپ سرما لگائیں گی تو واقعی کیا آنکھیں موٹی ہو جائیں گی؟ بعض لوگ کہتے ہیں بچپن سے لگائیں تو پھر آنکھیں موٹی ہو جاتی ہیں، ہے نا، بعض لوگ کہتے ہیں کہ ادھر کچھ ادھر نشان لگا دیں تو پیارا لگتا ہے، کوئی کہتے ہیں ادھر لگائیں تو پھر پیارا لگتا ہے، کوئی کہتا ہے ادھر نشان لگائیں، ہے نا، تو مختلف طریقے سے، بعض لوگ کہتے ہیں فلاں سوئنگ لے لینا پھر قد لمبا ہونا شروع ہو جاتا ہے۔ تو بہرحال چھوٹی موٹی کوششیں تو الگ چیز ہیں، لیکن اصل جو ہے نا وہ نہیں بدل سکتی، تو اس پر جو ہے نا پریشان نہیں ہونا چاہیے۔ پھر اس کے ساتھ ہی دوسری چیز جو ہے وہ جو آتی ہے وہ مال و دولت ہے نا، بعض لوگوں کو واقعی اللہ نے امیر بنایا ہوتا ہے اور امیر گھرانے میں پیدا کیا ہوتا ہے نا، اور بعض لوگ انتھک کوشش کر دیکھتے ہیں لیکن ان کے گھر کے حالات نہیں بدلتے کیونکہ وہ غریب گھرانے میں پیدا ہوئے ہیں۔ تو یہ اسی طرح اگر کسی کے बाज लोग ये भी कहते हैं कि मतलब जैसे लड़की है, लड़की पैदा हो गई, औरतें हैं तो औरतें कहती हैं काश कि मैं मर्द होती, ये कहना भी जायज नहीं है, काश कि मैं मर्द होती, और मर्द के लड़का कहे काश कि मैं लड़की होती, है ना। इसलिए कि अल्लाह ने लड़की बनाया तो इसमें हमारे लिए बेहतरी होगी, और अल्लाह ने किसी को जो है वो लड़का बनाया है तो उसी में उसके लिए बेहतरी होगी ना। अब मैं और आप तो क्या फैसला करेंगे, है ना। अगर अल्लाह ने कोई चीज हमें दी नहीं तो हम कैसे कह सकते हैं कि यूं नहीं ना, और फिर हम कहेंगे काश, काश अच्छी चीज नहीं है कि जिंदगी में अमलों की बुनियाद और दिन रात आहें भरते रहे और काश करते रहे और परेशान होते रहे और परेशान करते रहे, तो अल्लाह ताला ने इससे क्यों मना किया। यानी हुसन हो गया, दौलत होगी, इसी तरह आराम अल्लाह ने बाद लोगों को बड़ा नवाजा है, बाद लोगों को बड़े आराम और ऐश में रखा होता है। तो कहते हैं कि हम तो इतनी मेहनत करते हैं लेकिन वो तो ऐसे है जैसे सोने का निवाला लेकर पैदा हुआ, सोने के चम्मच, है ना, उसको कुछ नहीं करना पड़ता, हम इतनी मेहनत करते हैं फिर भी हम मुश्किल में हैं। तो अल्लाह ताला ने जब जो एक चीज रखी है तो उसमें फिर आप क्या कर सकते हैं। फिर तो इसी तरह इल्म और फजल किसी को कम मिलता है किसी को ज्यादा, है ना। तो अब क्यों मना किया कि जब आपके पास नहीं होता, हमारे पास नहीं होता, तो दिलों में हसद, रकाबत और दुश्मनी का जज्बा पैदा होता है। इंसान चाहता है इससे हट जाए तो मुझे मिल जाए, इसके पास है तो मेरे पास क्यों नहीं है, अगर इससे नहीं हटता तो फिर मैं भी जैसा क्यों नहीं हो सकता। बाज औकात किसी के बच्चों का रिश्ते अच्छे हो जाते हैं और दूसरों के अच्छे नहीं होते तो उस घर में लड़ाई पड़ जाती है, और अगर आपकी वजह से वो रिश्ता हो गया हो तो और मुश्किल होती है। तो उसका करा दिया तो हमारा क्यों नहीं कराते भाई। अभी किस्मत की बात है कि उसका हो गया और आपके लिए कोशिश हो रही है, हो सकता है आपका भी हो जाए, नहीं हो रहा तो अल्लाह की तरफ से कोई होगा। और मतलब छोटी छोटी बातों पे लोग ना लड़ना शुरू कर देते हैं, लड़ाइयां घरों में खानदानों में शुरू हो जाती हैं, तो ये चीज जो है ये अच्छी चीज नहीं है कि लड़ें। उसको अल्लाह ताला ने जिस्म के पूरे अज़ा दिए तो मेरे बच्चे को पूरे अज़ा क्यों नहीं दिए, पता नहीं अल्लाह ने इसके जरिए से आपको जन्नत में दाखिल करना होगा। अल्लाह ने उसको घर में इस वजह से हसद पैदा होना शुरू हो जाता है, जिठानी के बेटे होते जा रहे और मेरे बेटियां, उसको हो रहे हैं और मेरे क्यों नहीं हो रहे, तो ये भी जो है ये भी जायज नहीं है। ये तो अल्लाह की देन है ना, जिठानी जिसके बेटे हो रहे हैं उसका कोई कमाल नहीं है, जिसके बेटियां हो रही हैं उसका कोई नक्स नहीं है। अल्लाह ताला खुद कहते हैं ये मेरी देन है, जिसको चाहता हूँ जैसे चाहता हूँ देता हूँ, किसी को कुछ भी नहीं देता, और जिसको कुछ नहीं होता उसकी भी कोई कसूर नहीं होता। बाजुकात शोहर ससुराल वाले सोसाइटी ताने देती है कि तेरे औलाद नहीं हुई, तू तो जो है वो खैर वाली नहीं है, तू तो किस्मत वाली नहीं है। किस्मत का दारो मदार इन चीजों पर नहीं है, ये वहबी है, ये अल्लाह की अता करता है, इंसान का उसमें कोई इख्तियार नहीं है, पर अल्लाह बंदे को आजमाता है कि इंसान करता क्या है। तो क्या अल्लाह ताला ने कहा, मना कर दिया, कहा कि तुम जो है क्या करो, वला ततमन्नौ मा फद्दल अल्लाहु बिही बादकुम अला बाद, कि तुम में से किसी को दूसरों के मुकाबले में अगर अल्लाह ने ज्यादा दिया है तो इसकी तमन्ना ना करो, क्योंकि बहुत औकात ऐसा होता है कि ऐसे कमालात में इंसान का अपना कोई अमल दखल नहीं होता, ये अल्लाह की कुदरत के इनामात होते हैं कि कोई मर्द बन गया तो कोई खूबसूरत हो गया, किसी की औलाद बड़ी अच्छी निकलती है, मेहनत हो सकता है दूसरा ज्यादा कर रहा हो और जिसने नहीं की उसकी औलाद ज्यादा अच्छी निकल आई, तो इसमें भी जो है ना दूसरे को ताने नहीं देने चाहिए, और जिसकी अच्छी नहीं निकली उसको दुआएं और कोशिश तो करनी चाहिए, मायूस और डिप्रेशन में भी नहीं जाना चाहिए, और जो है ना वो हसद के जज्बात भी नहीं होने चाहिए कि उसकी क्यों अच्छी निकल गई। हजरत नूह अलैहि सलाम ने भी कितने साल दावा का काम किया था, चंद लोग ही मान लाए, और अपना बेटा जो था उसका क्या अंजाम हुआ ना, पैगंबर का बेटा। तो क्या है कि असल चीज क्या है कि ये जो कुछ भी हालात हैं, किसी के बेहतर किसी के बदतर, किसी के पास कुव्वत ज्यादा किसी के पास कम, कोई खूबसूरत कोई बदसूरत, कोई अमीर कोई गरीब, जो कुछ भी ये हालात है तो ये अल्लाह के मुकर्रर करदा है और इनके अंदर अल्लाह की हिकमत है। तो ऐसा नहीं करना चाहिए। बाज़ औक़ात अब जब औरतों को ही अच्छा नहीं लगता कि हमें अल्लाह ने मर्द क्यों नहीं बनाया, तो मुसावात के चक्कर में क्या करती हैं, वो कहती हैं मर्द के बराबर हिस्सा मिलना चाहिए, वो कहती हैं कि हम भी घर से बाहर निकलेंगे, हम भी रोड़ा कूटेंगे, हम भी ट्रक चलाएंगे, हम भी मर्द बनेंगे, आखिर हम में क्या कमी है, हमें इमामत कराएंगी और भी ऐसी बहुत सी चीजें। तो जो चीजें अल्लाह ने दी नहीं, जो शरीयत ने औरत के लिए रखी नहीं, उसके लिए लड़ना झगड़ना और आगे बढ़ना उसकी जरूरत नहीं है, इसी में हमारे लिए बेहतरी है। क्यों, खिलकी सिफात में तरजीहात का मयार नहीं है, है ना, ये तो वहबी है। اب میں جو ساری بات کی ہے اس کے لیے مشکل لفظ بول رہی ہوں، وہ بھی ہیں اللہ کی عطا کرتی ہیں. کچھ ہوتی ہیں کسبی، کسبی کیا ہے؟ کسبی جو خود محنت کرتے ہیں. لِلرِّجَالِ نَصِيبٌ مِّمَّا اكْتَسَبُوا وَلِلنِّسَاءِ نَصِيبٌ مِّمَّا اكْتَسَبْنَ، یعنی جو کچھ مردوں نے کمایا ہے اس کے مطابق ان کا حصہ ہے، اور جو کچھ عورتوں نے کمایا ہے اس کے مطابق جو ہے وہ ان کا حصہ ہے. اچھا، پھر اس سلسلے میں آپ یہ بات یاد رکھیں کہ یہاں پر جو ہے جو چیز بتائی گئی ہے وہ کیا ہے، کہ اللہ تعالیٰ نے جو ہے وہ ہر ایک کی کوشش کے مطابق جو ہے وہ اس کا حصہ رکھا ہے. یعنی ایسا نہیں ہے کہ مرد ایک نیکی کرے تو اس کو دو اجر ہے اور عورت ایک نیکی کرے تو اس کو ایک ہی اجر ہے، بلکہ اللہ تعالیٰ نے کیا کہا، مرد ہو یا عورت، جس کی نیت میں خلوص زیادہ ہوگا، جو زیادہ اچھے سے کام کرے گا اس کے مطابق اس کو اجر ملے گا، اور جو مطلب مرد ہو کے بھی اچھے سے کام نہیں کرے گا تو پھر ظاہر ہے اس کو اجر جو ہے وہ زیادہ نہیں ملے گا. اور اس سلسلے میں ہمیں حضرت ام سلمہ رضی اللہ عنہ والا واقعہ بھی ملتا ہے نا، کہ انہوں نے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم سے آ کر پوچھا تھا کہ مرد جہاد میں حصہ لیتے ہیں اور شہادت پاتے ہیں، ہم عورتیں اس فضیلت کے کاموں سے محروم ہیں، ہماری میراث بھی مردوں سے نصف ہے، آدھی ہے، اس پر یہ آیت نازل ہوئی. مطلب کیا ہے، یعنی اگر مرد جا کر جہاد کرتے ہیں یا باہر جا کر جو کام کرتے ہیں تو جسمانی قوت اللہ نے ان کو زیادہ دی ہے نا، تو اس کی بنا پر وہ سارا کام کرتے ہیں کہ بیرونی کام کرتے ہیں. تو اب عورتوں کو مردانہ کام مردوں کو کرتے دیکھ کر یہ نہیں کہنا چاہیے کہ ہم کیوں نہیں کرتی، آرزو یہ نہیں کرنی چاہیے، بلکہ اصل بات کیا ہے کہ اللہ کی اطاعت اور نیکی کے کاموں میں خوب حصہ لینا چاہیے. تو اس میدان میں عورتیں جو کچھ کمائیں گی مردوں کی طرح ان کو اجر ملے گا، پورا پورا صلہ جو ہے وہ ملے گا. تو یعنی اللہ تعالیٰ سے اللہ کا فضل جو ہے وہ ضرور مانگنا چاہیے. جیسے اب یعنی ان چیزوں کو دیکھ کر حسد کے جذبات نہ ہوں جو اللہ نے فضل کے طور پر دوسروں کو زیادہ دی ہیں، اور نیکی کے کاموں میں فل یتنافسل متنافسون، نیکی کے کاموں میں نمازیں پڑھنی ہیں، زکوٰۃ دینی ہے، غریبوں کی مدد کرنی ہے، ایک دوسرے کے کام آنا ہے، یعنی جو بھی نیکی کا میدان ہے اس میں آگے بڑھنا، سارے الی مغفرت من ربکم وجنہ وفی ذلک فلیتنافسل متنافسون، اس میں تو آگے بڑھنا چاہیے. لیکن دوسرے میدان میں کیا ہے کہ ہر وقت بعض لوگ آہی بھرتے رہتے ہیں، تو دولت نہیں ہے، اپنا گھر نہیں ہے، گھر میں چار گاڑیاں نہیں ہے، اولاد نہیں ہے، اولاد ایسی نہیں ہے، ساری زندگی پریشان ہو کر. تو جو کچھ اللہ نے دیا ہے اس پر قناعت کر کے صبر اور شکر سے زندگی گزارنی چاہیے، لیکن اللہ سے اللہ کا فضل مانگتے رہنا چاہیے. یعنی اس کا یہ مطلب نہیں ہے کہ ہم اللہ سے دعا بھی نہیں کر سکتے، یعنی حسد کے رقابت کے جذبات تو نہیں ہونے چاہیے، اس کے باوجود اللہ تعالیٰ سے اللہ کا فضل مانگتے رہنا چاہیے کہ اللہ حسن بھی دے، دولت بھی دے، نیک اولاد بھی دے، آرام بھی دے، عیش بھی دے. ربنا آتنا فی الدنیا حسنا وفی الآخرۃ حسنا، یعنی اس کا یہ مطلب نہیں کہ ہم اس کے لیے دعا نہیں کر سکتے، لیکن کیا ہے کہ مطلب اللہ کے فیصلوں پر راضی ہو جانا چاہیے. اور واقعی یہ ایک حقیقت ہے کہ اگر جو ہے ہم اس آیت پر ہی عمل کرنا شروع کر دیں تو پھر کیا ہے کہ ہم جو ہیں وہ ہماری گھر جنت کے نمونے بن رہے ہیں. اچھا، دوسری ایک اہم بات ہے کہ بعض لوگ، ناواقف لوگ یہ سمجھتے ہیں کہ جب اللہ تعالیٰ نے کہہ دیا کہ تم جو ہے اللہ کے فضل کی تمنا نہ کرو، یعنی آرام، یہ جو عیش و آرام ہے، سکون ہے، دولت ہے، تو بعض ہاتھ پر ہاتھ دھر کر بیٹھ جاتے ہیں کہ خود ہی مل جائے گا جو ملے گا. تو یہ بھی چیز صحیح نہیں ہے، اس کے لیے کوشش کرنا، محنت کرنا، مشقت کرنا یہ ضروری ہے. یہ نہیں کہ بیٹھے رہے، سستی، کم ہمتی اختیار کر رکھے مرد اور پھر اپنی زندگی کو، حالات کو قسمت اور تقدیر کے حوالے کر دیں، یہ چیز بھی ٹھیک نہیں ہے. کوشش کرنا شرط ہے، اور پھر دینا اللہ کا، اللہ تعالیٰ کی ذات ہے کہ جتنا چاہے جتنا دے، اور پھر جتنا اللہ دے دے اس پر جو ہے وہ شکر کرنا چاہیے، صبر کرنا چاہیے، اور قناعت سے زندگی جو ہے وہ گزارنا چاہیے. اور باقی انسان جو کوشش کرے گا وہ کسی کی رائے گاہ نہیں جائے گی، اللہ اس سے ضرور نوازے گا. خود اللہ تعالیٰ کہتے ہیں وَاسْأَلُوا اللَّهَ مِنْ فَضْلِ، اللہ سے اس کے فضل کا سوال کرتے رہو، یعنی اللہ سے دعائیں مانگتے رہو، کوشش کرتے رہو. اِنَّ اللَّهَ كَانَ بِكُلِّ شَيْءٍ عَلِيمًا، یقیناً اللہ جو ہے وہ ہر چیز کا علم رکھتا ہے، اللہ کو پتا ہے. پھر آیت نمبر جو 33 ہے، اس میں اللہ رب العزت نے کیا فرمایا, والے کل جعلنا موالی مما ترک الوالدان والاقربون, اور ہم نے ہر اس ترکے کے حقدار مقرر کر دیے ہیں. کون؟ الوالدان والاقربون, جو والدین اور رشتہ دار چھوڑے. تو یہ جو آیت کا حصہ ہے اس سے ہمیں کیا پتا چلتا ہے کہ ہر مرد اور عورت جو کچھ چھوڑ جائیں اس کے وارث ان کے ماں باپ اور دیگر قریبی رشتہ دار ہوں گے. تو اللہ تعالیٰ کیا کہتے ہیں کہ ہم نے ان کو مقرر کر دیا ہے, وَلِكُلٍ جَعَلْنَا مَوَالِيَا, جب ہم نے جو ہے وہ بنا دیے ہیں. تو موالیہ لفظ جو ہے آپ کو پتہ ہی ہے کہ جو ہے موالیہ مولا کی جمع ہے, اور اس کے کئی معنی ہیں. دوست کو بھی کہتے ہیں, آزاد کردہ غلام کو بھی کہتے ہیں, چچا زاد کو بھی کہتے ہیں, قریبی پڑوسی کو بھی کہتے ہیں, لیکن یہاں یہ وارثوں کے معنی میں شامل ہوا ہے, وارث کے معنی میں, ورثہ کے معنی میں استعمال ہوا ہے. یعنی مطلب کیا ہے کہ وَلِكُلٍ جَعَلْنَا مَوَالِيَا, کہ ہم نے ہر چیز کے وارث بنا دیے ہیں, یعنی ہر اس طرح کے وارث مقرر کر دیے ہیں, حقدار بنا دیے. مما ترک الوالدان والاقربون, کے جو اس کے والدین اور رشتے دار چھوڑ دیں. فَالَّذِينَ عَقَدَتْ أَيْمَانُكُمْ فَآتُوهُمْ نَصِيبَهُمْ, اب رہے وہ لوگ جن سے تمہارے عہد و پیمان ہوں. ایمانکم, ان تم نے کوئی وعدہ کر لیا ہے, کوئی عہد و پیمان ہے تمہارا, فَآتُوهُمْ نَصِيبَهُمْ, تو ان کا حصہ انہیں دو. اِنَّ اللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيْءٍ شَهِيدًا, یقیناً اللہ ہر چیز پر جو ہے وہ نگران ہے. تو اس سے مراد کیا ہے؟ اہل عرب کا یہ قاعدہ تھا کہ جن لوگوں کے درمیان دوستی اور بھائی چارہ ہوتا تھا, کوئی معاہدہ ہوتا تھا, تو اس کی میراث کے حقدار بن جاتے تھے. جیسے کسی کو بیٹا بنا لیا, منہ بولا باپ وارث بن گیا, جب منہ بولا بیٹا وارث بن گیا. تو اللہ تعالیٰ نے اس آیت میں کیا بتایا کہ جاہلیت کے تمام طریقے منسوخ ہیں, وراثت تو اسی قاعدے کے مطابق رشتے داروں میں تقسیم ہوگی. کون سا قاعدہ؟ وَلِكُلٍ جَعَلْنَا مَوَالِيَا, یعنی جو ہم نے مقرر کر دیا ہے. البتہ جیسے لوگ بعض لوگوں سے کوئی وعدہ کر لیتے ہیں تو پھر ان کو اپنی زندگی میں جو چاہے دے سکتے ہو, یعنی اس معاہدے کی وجہ سے آپ ان کو کچھ دینا چاہتے ہیں تو پھر ان کو جو ہے وہ آپ دے سکتے ہو. لیکن جو ہے اصل چیز کیا ہے کہ اب میراث جو ہے اسی طرح سے تقسیم ہوگی جیسے کہ اللہ تعالیٰ نے طور طریقے جو ہے وہ مقرر کر دیے ہیں. پھر فرمایا, الرجال قوامون علی النساء بما فضل اللہ بعضهم علی بعض وبما انفقوا من اموالهم, مرد عورتوں پر قوام ہیں اس بنا پر کہ اللہ نے ان میں سے ایک کو دوسرے پر فضیلت دی ہے, اور اس بنا پر کہ مرد اپنے مال خرچ کرتے ہیں. اب دیکھیے کہ آیت نمبر 32 میں اللہ تعالیٰ نے ذہن بنایا کہ اگر کوئی عورت ہے تو اسی میں خیر ہے, اگر کوئی لڑکی ہے تو اسی میں خیر ہے. بعض لڑکیاں بھی کہتی ہیں کہ میں یہ فیر نہیں ہے, میں لڑکی کیوں ہوں, بچے کہتے ہیں بعض اوقات, ہے نا, عورتیں کہتی ہیں. تو اللہ تعالیٰ نے ذہن بنا دیا کہ یہ تو اللہ کی دین ہے, جس کو چاہے جو دے. اور ساتھ ہی کیا کہا کہ مرد عورتوں پر قوام ہیں. قوام جو ہے مراد کیا ہے, یعنی گھر کا جو نظام ہے ان کو چلانے کے منتظم اللہ تعالیٰ ہیں, ان کی حفاظت اور نگرانی کرنا. یعنی ویسے تو دنیا کے پورے کے منتظم اللہ تعالیٰ ہے نا, اور گھر کا جو نظام ہے اس کے منتظم اللہ نے کس کو بنایا؟ مردوں کو بنایا. یعنی اصل منتظم اللہ ہیں, اور پھر اللہ تعالیٰ نے گھر کی جو چھوٹی چھوٹی ریاستیں ہیں, چھوٹی چھوٹی سٹیٹس ہیں, اس میں ہر مرد کو اس کا ذمہ دار بنا دیا. چھوٹا سا ادارہ ہو, اسکول کا ہو یا ہاسپٹل کا ہو یا گھر کا ہو, اس کا کسی کا بھی کوئی ایک منتظم ہونا ضروری ہے. جیسے اگر یہاں پہ دنیا میں ایک کی بجائے دو خدا ہوتے تو نظام دھرم بھرم ہو جاتا, ہے نا. ایک سٹیٹ کے دو جو ہیں وہ گورنر ہوں, دو بادشاہ ہوں, تو لڑائی جھگڑا رہے گا, ہے نا. اسی طرح جو ہے ایک گھر میں دو منتظم اگر ہوتے تو ناراضگی ہوتی, جھگڑا ہوتا, ایک کہتا کہ جو ہے وہ یہ کام کرنا ہے تو دوسرا کہتا کہ یہ کرنا ہے. تو کہا کہ نہیں, جو یہ جو انتظامی معاملات ہیں اس میں مرد کو جو ہے یہ مقام دے دیا گیا. اس کا یہ مطلب نہیں کہ شرف اور فضیلت کوئی مرد کو زیادہ مل گئی. کاموں کی تقسیم میں اللہ تعالیٰ نے مرد کو جو ہے یہ ذمہ داری دے دی کہ وہ منتظم ہے. کیوں اللہ تعالیٰ نے مرد کو عورتوں پر قوام بنایا؟ خود ہی بتایا, بما فضل اللہ بعضهم علی بعض, کہ اللہ نے ان میں سے ایک کو دوسرے پر جو ہے وہ فضیلت دی ہے. یعنی فضیلت سے مراد کیا ہے کہ یہاں پر اس کا مطلب یہ نہیں ہے کہ عزت اس کو زیادہ دی ہے یا کرامت زیادہ دی ہے، بلکہ اس کے معنی یہ ہیں کہ اللہ تعالیٰ نے مرد کو تباً ایسی خصوصیات اور قوتیں عطا کی ہیں جو عورتوں کو نہیں کی یا کم دی ہیں عورتوں کو. مثلاً مرد جو ہیں کیا ہیں کہ مرد کی مرد جسمانی طور پر جو ہے وہ زیادہ مضبوط ہے، اور عمل کی جو قوت ہے عورتوں اور بچوں کی نسبت مرد کے اندر زیادہ پائی جاتی ہے. جیسے سورت بقرہ میں بھی آپ نے پڑھا نا وللرجال علیہن درجہ، کہ مردوں کا ایک درجہ عورتوں پر زیادہ ہے، اور یہاں پر یہ کہہ دیا کہ یعنی الرجال قوامون علی النساء، تو مرد عورتوں پر جو ہیں قوام ہیں، وہ ان کے اوپر جو ذمہ دار بنائے گئے. تو اس کی وجہ کیا ہے کہ مرد جو ہیں وہ زیادہ اچھے طریقے سے وہ کام جو ہے وہ کر سکتے ہیں، کیونکہ اللہ تعالیٰ نے بعض چیزوں میں ان کو جو ہے وہ فضیلت عطا کی ہے، یعنی ان کو بعض خوبیوں سے جو ہے وہ زیادہ نوازا ہے. اس میں مردوں کو فائق بنایا یا اللہ تعالیٰ نے ان کو جو ہے وہ ذمہ دار بنایا. اچھا، بعض لوگ اس پر ناراض ہوتے ہیں نا، عورتیں کہتی ہیں کہ مردوں کو قوام کیوں بنایا، معاشی معاشرتی ذمہ داریوں کا کیوں؟ اللہ تعالیٰ کہتے ہیں کہ میں نے اس کو یہ صلاحیت زیادہ دی. ایک بڑی خوبصورت مثال ہے، جیسے انسان کا سر، اب آپ بتائیں کہ انسان کا سر اس کے ہاتھ سے افضل ہے کہ نہیں؟ اسی طرح انسان کا دل اس کے معدے سے افضل ہے کہ نہیں؟ لیکن یعنی افضل ہونا الگ چیز ہے، لیکن آپ یہ بتائیں کہ اگر کسی کا سر ہے اور وہ افضل ہے تو اب ہاتھ کی ضرورت ہے کہ نہیں؟ ہاتھ کی ضرورت اپنی جگہ ہے نا. سر کا افضل ہونا یا سر کا ہونا ہاتھ کی اہمیت اور اس کے مقام کو کم نہیں کر دیتا. اسی طرح جو ہے دل جو ہے اس کا ہونا معدے کی ضرورت کو ختم نہیں کر دیتا، ہے نا. تو مرد کا قوام بننا عورت کے درجے کو گھٹا نہیں دیتا، اس کو ختم نہیں کر دیتا، اس کو کمزور نہیں کر دیتا. تو مرد اور عورت بھی ایک دوسرے کے لیے ایسے ہی ہیں جیسے ایک جسم کے دو اعضاء. جیسے مرد سر ہے تو عورت بدن ہے، جیسے ایک گاڑی کے دو پہیے، ہے نا. ایک پہیہ رک جائے گا تو دوسری پھر گاڑی چل تو نہیں سکتی نا، دونوں پہیوں کا ہونا ضروری ہے نا. تو اصل میں حیثیت مجموعی مردوں کو عورتوں پر جو درجہ دیا گیا، تو یہ جنس کے لحاظ سے بھی ہے، یہ قوت کے لحاظ سے بھی ہے، اور جہاں تک ہے کہ اگر کوئی فرد ہے اور اس میں علمی اور عملی کمالات کتنے ہیں، تو بعض اوقات عورتیں مردوں پر فائق ہو جاتی ہیں علمی کمالات میں، عملی کمالات میں. وہ جو بھی بڑھ جائے، عورت بڑھ جائے یا مرد بڑھ جائے، اور عورتیں بھی بہت بڑھ جاتی ہیں. جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت ام امارہ کو خاتون احد کا ٹائٹل دیا، ہے نا. اور جیسے صلح حدیبیہ کے موقع پر جب صحابہ جو تھے وہ قربانی کرنے کو تیار نہیں تھے، تو ایک عورت ہی تھی جس کے مشورے پر آپ نے، انہوں نے کیا کہا تھا، حضرت ام سلمہ رضی اللہ عنہ نے کہا تھا کہ اپنا آپ وہ اتار دیجئے احرام اور آپ قربانی کیجئے. تو کیونکہ صحابہ بہت غصے غم کی کیفیت میں تھے، ڈھال تھے، تو اٹھ ہی نہیں رہے تھے آپ کے کہنے پر کہ آپ نے خواب دیکھا ہے اور پھر اب ہم جو ہے صلح حدیبیہ کی شرائط ایسی ہیں کہ جیسے لگ رہا ہے ہم کمزور ہیں اور آپ کے اللہ کے نبی نہیں ہیں، اور پھر مطلب ہم ان سے معاہدہ کر لیں. تو افسردہ تھے جیسے غم کی کیفیت میں، لیکن رسول اللہ صلی اللہ علیہ وسلم جو تھے وہ چاہتے تھے. تو پھر عورت کے کہنے پر جب آپ، مطلب کیا کروں، آپ اندر آئے خیمے میں، مشورہ کیا تھا حضرت ام سلمہ رضی اللہ عنہ نے، کہا کہ آپ اپنا احرام اتاریں اور آپ قربانی کریں. اور صحابہ نے جب دیکھا سب نے احرام اتار کر قربانی کرنے شروع کر دی. تو مطلب علمی کمال ہے نا. تو اصل بات جو ہے وہ جو کرنے کی ہے اور جو دیکھنے کی ہے وہ یہ ہے کہ دراصل اس میں نا اللہ تعالیٰ نے چھوٹی سی ریاست میں نا تقسیم کار کی ہے. باہر کے کام مرد کو دیے ہیں، اندر کے کام عورت کو دیے ہیں. اندر کا کام عورت کو سنبھالنا ہے، اور چونکہ مرد سے باہر کا کام لینا تھا اس لیے مرد مضبوط ہوتے ہیں، طاقتور ہوتے ہیں جسمانی لحاظ سے بھی. اور جیسے مردوں کے کہتے ہیں کہ دماغوں کو جو ہے نا وہ جو ہے وہ تولا گیا، جیسے سائنس کی ریسرچ کے طور پر، تو زیادہ تر مردوں کا دماغ عورتوں سے بڑا تھا. کچھ عورتوں کا بھی ایسا نکلا کہ بعض مردوں کی نسبت بڑا، لیکن زیادہ تر کا جو تھا نا وہ بڑا تھا. پھر آپ دیکھیں کہ مرد جو ہیں असाबी लिहाज से ज्यादा मजबूत होते हैं, औरत जल्दी से परेशान हो जाती है, तो वो पुलिस नजर आ गई और गाड़ी चला रही और पीछे बेल्ट नहीं लगी हुई है ना, या ये कि अब ये काम होगा कैसे, या ये कि कोई मुश्किल मुसीबत आ जाए, औरत ढह जाती है, मर्द खड़ा रहता है, औरत रोने लगती है, जज्बाती हो जाती है, मर्द मजबूत होता है, औरत के असाब शल हो जाते हैं, मर्द असाबी तौर पर कुवत वाला होता है। तो अल्लाह ताला ने जो है इसीलिए मर्द को जो है वो कवाम भी बनाया, तलाक और रुजू का हक भी मर्द को दिया। औरत छोटी छोटी बातों पर नाराज होती है और अगर इसको तलाक का हक मिल जाता तो पता नहीं कितनी तलाकें दे दिया करती है। जल्दी से मान भी जाती है, जल्दी से रूठ भी जाती है, जल्दी से रो भी पड़ती है, ज्यादातर ऐसा होता है ना। वो गलती हो गई थी और बातों में भी जल्दी औरत आती है, लेकिन मेरा ये मतलब नहीं है कि औरत जो है उसके अंदर कोई कमी है, यानी हैसियत मजमूनी। जैसे अगर आप आदतों का मिजाज का आप तजिया करना चाहें तो आपको ये बात जो है वो नजर आएगी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मर्द अपने अहले बैत पर हुक्मरान है और इससे इसकी रैयत के मुतल्लिक बाज़पुरस होगी, और औरत अपने शोहर के घर और इसकी औलाद पर हुक्मरान है और इससे इसके मुतल्लिक बाज़पुरस होगी। मर्द का काम है बाहर के काम करना, औरत का काम है घर के अंदर के काम करना, क्योंकि अल्लाह ताला ने यहाँ पे कहा कि बादो फद्दल अल्लाह बादहुम अला बाद, कि बाज़ को बाज़ पर जो फजीलत दी है। और क्या है, वबिमा अनफकू मिन अमवालिहिम, कि मर्द अपने माल जो है वो खर्च करते हैं, तो मर्द की एक ये फजीलत भी बहुत ज्यादा है कि वो अपने माल जो है वो बच्चों पर औरतों पर जो है वो खर्च करते हैं, यानी बीवी बच्चों की माशी और कफालती जिम्मेदारियां मर्द के जिम्मे होती हैं और मर्द को उठानी चाहिए, मर्द को मर्द बनकर जीना चाहिए ना कि औरत बनकर, क्योंकि अल्लाह ने उसको जो सलाहियत दी है, मर्द का फर्ज है कि वो उसका हक अदा करे, मेहनत मजदूरी करे बहुत, यानी और यहाँ पर खास तौर पर जो है मर्द को अपनी कवामियत दिखानी चाहिए कनाडा में, क्योंकि यहाँ पे बड़े बड़े डॉक्टर इंजीनियर और लायक लोग जब आते हैं और जॉब नहीं मिलती तो फिर परेशान हो जाते हैं, तो फिर घर के सब लोग जब हाथ पांव मारते हैं तो बात का ये होता है कि चलो अच्छा औरत ही करती रहे तो हम बैठे रहे, है ना, तो औरत ही ये करती रहे, और मतलब हर शख्स कोशिश करता है, लेकिन असल जिम्मेदारी जो है ये मर्द की है। तो असल बात क्या है कि अल्लाह ताला ने मर्द को कवामियत के मनसब पर सरफराज कर दिया, क्योंकि अल्लाह ने उसको जिस्मानी तौर पर फजीलत दी थी, और दूसरा ये कि वो माल खर्च करता है, तो औरत को भी नेक बनाकर कहा कि तुम्हें भी बड़ा कमाल हासिल है, तुम्हें भी बड़ी फजीलत है, तो क्या है, फसवालिहातुकानितातुन हाफिजातुन लिलगैबि बिमा हफिज़ल्लाह, कि पहली चीज क्या है कि फसवालिहातुन, कि वो सवालिहात होती है, नेक बीवियां होती हैं, फरमा बरदार होती हैं। दूसरी बात क्या कही, कानितातुन, फरमा बरदार है ना, और इसके अंदर अतात के अंदर एक तो आते आजीन तसारी से अतात करना, कुनूत वही वाली बात, दूसरा ये कि मसलसल अतात करना, दवाम हो, ये भी इसके अंदर जो है वो पाया जाता है। तो अब आप देखें कि जो अच्छी बीवी की सिफात है वो क्या है कि सालिहात होती हैं, उनका नेक होना बहुत जरूरी है कि वो अपने तमाम के लिए सहले हो, नेक हो, और सहले बीवी जो है वो कैसी बीवी होती है, जो कि मर्द की कवामियत को तस्लीम करती है, उसकी हाकमियत को तस्लीम करती है, उसकी अतात करती है, मर्दों के पीठ पीछे भी अपने नफ्स और उनके माल की हिफाजत करती है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि बेहतरीन बीवी वो है कि जब तुम उसे देखो तो तुम्हारा जी खुश हो जाए, जब उसे किसी बात का हुक्म दो तो वो तुम्हारी अताअत करे, और जब तुम घर में मौजूद ना हो तो वो तुम्हारे पीछे तुम्हारे माल की और अपने नफ्स की हिफाजत करे। ये बुखारी की रवायत है। तो कानितातुन अताअत गुजारी में क्या चीजें आती हैं कि खावन जो कुछ कह रहा है उसकी अताअत करना, और जो कुछ कह रहा है उससे मुराद क्या है, यानी जो कि काम गुनाह का ना हो, अल्लाह की नाफरमानी वाला काम ना हो उसमें अतात करनी है। मसलन अगर मर्द कहता है नमाज ही ना पढ़ो और पर्दा ही ना करो और शिर्क के कामों पर मजबूर करो, मजबूर करे, तो ये चीजें गुनाह में हैं, फिर उसका कहना नहीं मानना, अगर फिर औरत कहना नहीं मानती तो गुनाहगार नहीं है, ठीक है। लेकिन आम कामों में कहना मानना चाहिए। बाज लोग कहते हैं कि कहां लिखा है कुरान में कि औरत को जो है वो सास ससुर की खिदमत करनी चाहिए, इस आयत के हिस्से में भी आ जाता है, फसवालिहातु कानितातुन, वो फरमाबरदार हो। अब शोहर कहता है कि मेरे माँ बाप का ख्याल रखो और मैं चाहता हूँ कि तुम मेरी जन्नत को खुश करो, और मैं जा रहा हूँ जॉब पर, तुम मेरे माँ बाप की इज्जत और ख्याल करना और हर रोज करना और हर वक्त करना, खाना पानी कपड़ा और मुस्कुराना और सब बातें। तो अब बताएं कि वो लोग जो कहते हैं कि कहा नहीं हुआ खा नाम हाथ पिन पॉइंट करके, तो फर्स्ट वाले हाथों खाने हाथों में सब कुछ आ जाता है। अगर मर्द ये कहेगा कि खाने पीने से मुतल्लिक कोई चीज कहता है तो औरत को बुलाना चाहिए। अगर वो ये कहता है कि बोसो किनार के लिए उसको बुलाता है अपनी जरूरत के लिए, हत्ता कि वो तंदूर पर खड़ी रोटियां भी पका रही हो या वो ओवन पे खड़ी कुछ पका भी रही हो, तो उस वक्त उसको आना चाहिए और शौहर जो है उसका कहना मानना चाहिए, उसमें जो है वो देर नहीं करनी चाहिए। फिर इसके अलावा जो है जो अहम बात है वो क्या है कि हाफिजातुल लिलगैबी, के मर्दों के पीछे जो है वो क्या करना है कि हिफाजत करनी है। मर्दों के पीछे जो है हुकूक की हिफाजत करनी है, बिमा हाफिज अल्लाह, जो कि अल्लाह की हिफाजत और निगरानी में हुकूक हैं, यानी अल्लाह ने भी जिसकी हिफाजत की है औरतें भी उसकी जो है वो हिफाजत करें। तो अब इसमें जो है ये बात भी अहम आती है कि हिफाजत किन हुकूक की करनी है, राजों की हिफाजत करना। गैब का लफ्ज यहाँ पर क्या है कि यानी गैर मौजूदगी में, और गैब का लफ्ज जो है राज के मफहूम के लिए भी मशहूर है, पीठ के पीछे के लिए भी है कि जब वो मौजूद ना हो। तो अब औरत और मर्द का जो रिश्ता है इतना कुर्बत वाला है और इतने ज्यादा चांसेस होते हैं लड़ाई के, और खूब अच्छी तरह पता होता है दोनों को एक दूसरे के महासिन का और अयूब का, तो खास तौर पर क्या है कि दोनों को एक दूसरे का अमीन बनना चाहिए। बिलखसूस औरतों का मकाम क्या है यहाँ पे कि वो मर्द के जो भी अयूब हैं उनके लिए पर्दादार बने, वो खलवत को जलवत ना बनाए, वो बेडरूम की बातें बाहर जाकर ना करें, है ना। और बाज़ोकात ये होता है कि छोटी छोटी बातें जो है ना हम बाहर करते हैं, और बाज़ोकात जब मेके में करते हैं तो बड़ा फसाद होता है कि औरत लड़की कैसे रह रही है, क्या खा रही है, क्या कर रही है, शौहर ने क्या कह दिया, अच्छा हमारी बेटी हमारी ये हैसियत और उसकी क्या मिजाज के वो ऐसे। अब खुद मियां भी ठीक हो जाते हैं, घर वाले जो है वो लड़ते हैं, और बाज़ोकात लड़की को उठा के ले जाते हैं, कहते नहीं अब हम तुम्हें यहाँ रहने नहीं देना, लड़की रहना चाह रही होती है। लेकिन तो क्या है कि राजों की हिफाजत करनी चाहिए, ईमानदारी का मसला है। इसी तरह उसका माल है उसकी हिफाजत करनी चाहिए। और अगर औरत जो है वो मर्द को नंगा करने पर आ जाए तो औरत मर्द जलील हो जाए, क्योंकि यानी औरत जो है उसको पर्दा डाल देना चाहिए। इसी तरह मर्द को भी औरत पर पर्दा डालना चाहिए, वो आप पीछे भी पड़ चुकी हैं। तो दोनों को एक दूसरे का राजदार बनना चाहिए। तो यहाँ पे खास तौर पर अल्लाह ताला ने इजाफा किया हाफिज़ातुल ग़ैबी के बाद बिमा हाफिज़ अल्लाह, इससे मुराद क्या है कि जिसकी अल्लाह ने हिफाजत की है, यानी अल्लाह ताला ने भी जो है वो बंदों के ऐबों पर पर्दा डाला है ना, अल्लाह भी तो बंदों के राजों की हिफाजत करता है ना। तो जब अल्लाह कर देता है तो बंदे की क्या मिजाज कि वो बंदों के ऐबों को पर पर्दा ना डाले और पर्दों को चाक करे, तो वो दूसरों को मुंह भी दिखाने के काबिल जो है वो ना रहे। तो ये आयात जो है वो हमें क्या बताती हैं कि मर्द जो है वो कवाम तो है, उसको अपने फराइज अदा करने हैं, तो एट द सेम टाइम जो है वो औरत को भी जो है वो सालेहात बनना है, कानेतातुन बनना है, और हाफिजातुल लिलगैबी बिमा हाफिज अल्लाह, ताकि जो है अल्लाह ने जिस चीज की हिफाजत की है वो भी उसकी जो है वो हिफाजत करने वाली बन जाए। घरों को बनाना और घरों को बिगाड़ना औरतों पर भी बहुत डिपेंड करता है कि, और लड़कियों की माओ पर भी बहुत डिपेंड करता है, लड़की हो या लड़का, यानी लड़की का मेका और लड़के का मेका उन पर भी बहुत डिपेंड करता है, सिर्फ ससुराल वाले बुरे नहीं होते। बाज़ोकात जब बहू नई नई आती है, शादी होती है, तो जो है वो इर्द गिर्द के लोग इतनी बीच में बातें करते हैं कि आपस में राजों की हिफाजत नहीं होती, या जो कसूर और गलतियां होती हैं उनकी माफी नहीं होती और बात बाहर निकल जाती है, झगड़े तूल पकड़ जाते हैं, मसाइल बढ़ जाते हैं। तो ऐसे में जो है इर्द गिर्द वालों को भी बीच में दरअंदाजी नहीं करनी चाहिए, और एट द सेम टाइम जो है वो जो मियां बीवी हैं उनको भी जो है वो मोहब्बत और प्यार के साथ रहना चाहिए। तो यहाँ पे औरत की तीन सिफात हैं जो तमाम सिफात पर भारी आ जाती हैं, हत्ता के नफल इबादत जो है वो भी औरत मर्द की इजाजत के बगैर नहीं कर सकती, नफल रोजे नहीं रख सकती, नफल नमाज नहीं पढ़ सकती, फराइज तो उसको अदा करने हैं, उससे मर्द की इजाजत नहीं चाहिए, लेकिन नफल जहां तक आ जाए अगर उसका शौहर चाहता है कि नहीं वो उसके पास आए और वो इशा के बाद लंबे नवाफिल पढ़ रही है तो इसकी फिर जरूरत नहीं है। इसी तरह रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब मर्द अपनी बीवी को अपने बिस्तर पर बुलाए और वो ना आए तो सुबह तक फरिश्ते इस पर लानत करते रहते हैं। ये बुखारी की रवायत है। फिर आगे फरमाया कि वल्लाती तखाफूना नुशूज़हुन्ना फ़ाइज़ूहुन्ना वहजुरूहुन्ना फिल मदाजई वाद्रिबूहुन्ना। तो यहाँ पे अब तीन बातें और खास तौर पे कही कि अगर जो है वो यानी कोशिश की आपस में ताल्लुकात को दुरुस्त रखने की, और फिर उसके बाद जो है वो औरत के अंदर नशूज पैदा हो जाता है, यानी वो औरतें जिनके अंदर नशूज है। वल्लाती तखाफूना, तखाफूना मर्दों के लिए है कि जिन औरतों की तरफ से तुम्हें खौफ है नशूजा होना उनके नशूज का, यानी सर उठा रही हैं, सरताबी कर रही हैं, सरकशी कर रही हैं, उनमें उठान और उभार पैदा हो रहा है। शौहर को जो है अपने से कमतर समझती हैं, उसकी सरबराही को तस्लीम नहीं करती, उसकी अताअत की बजाय कज बहसी करती हैं, जबान दराजी करती हैं, खंदा पेशानी से पेश आने की बजाय बद इखलाकी से पेश आती हैं, सरकशी पर उतर आती हैं, उसका हक नहीं अदा करती जो मर्द का हक है, मर्द बुलाता है तो बुलाने पर उसके पास नहीं आती। तो फिर क्या काम अल्लाह ताला ने कि तीन बातें कही हैं। पहली चीज क्या है, फ़ाइज़ूहुन्ना, कि फिर तुम जो है वो पहला कदम ये करो कि वाज़ करो, नरमी से मोहब्बत से उसको जो है वो समझाओ, यानी वाज़ के अंदर नसीहत और मलामत दोनों पाए जाते हैं। यानी अब क्या करना है कि ऐसी अच्छे से बात करो कि उसकी इस्लाह हो जाए, है ना। अच्छा, अब जो है बात किया है, समझाया है, लेकिन वो समझाने बुझाने का असर कबूल नहीं करते, तो क्या करो, वह जुरू होना, तो फिर उनसे जो है वो अलग हो जाओ, यानी फिर औरतों को जो है अलग कर दो। वह जुरू होना फिर मदाजे, ख्वाब गाहों में उनसे अलहदा रहो। वद्रिबू हुन्ना, और उन्हें मारो, यानी अब उनके बिस्तर अलग कर दो, यानी किसी अलग कमरे में शौहर सोना शुरू कर दे और उसको अपने साथ ना सुलाए। तो अगर वो समझने वाली होगी, सूझबूझ होगी, अपना बुरा भला समझेगी, तो उसको समझ तमीज पैदा होगी। वो औरत की अपने शौहर की नाराजगी को औरत बर्दाश्त नहीं करेगी। अच्छा, अगर फिर भी होश नहीं आता तो आखिरी हरबे के तौर पर उसको मर्द को मारने की इजाजत है कि वद्रिबू हुन्ना, के मार भी सकते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, खबरदार, औरतों के मुतल्लिक नेक सलूक की वसीयत कबूल करो, वो तुम्हारे पास सिर्फ तुम्हारे लिए मखसूस हैं, इसके सिवा तुम उनके कुछ भी मालिक नहीं, बजूज इसके कि वो खुली बेहयाई करें। अगर वो ऐसा करें तो तुम उन्हें बिस्तरों में अलहदा कर सकते हो और इस तरह मार सकते हो कि उन्हें चोट ना आए। तिर्मिजी की रवायत है। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने एक दफा फरमाया कि बीवियों को मारो नहीं, ना उसे बुरा भला कहो और ना उसे छोड़ो, मगर घर में, यानी घर में अलग बिस्तर पर सुलाओ, पर निकालो नहीं, मतलब मना भी किया आपने। फिर इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया, तुम में से कोई अपनी बीवी को यूं ना मारे जैसे अपने गुलाम को मारते हो, फिर जो है फिर दिन के आखिर में इससे जिमा भी करे, पहले गुलाम की तरह मारा और फिर रात में ताल्लुक कायम किया। ये बुखारी की रवायत है। तो मतलब मारने की इजाजत तब है जब और कोई सूरत ना हो, और मारे भी तो ये सोच कर मारे, यानी ये जो हदीस अभी पता चली कि मुमकिन है कि रात को इसे बीवी की जरूरत से पेश आए, उसे मनाना पड़े, और फिर गुलामों की तरह ना मारे। फिर ये भी कि अपनी बीवी को ऐसे ना मारे जैसे गुलाम और बच्चों को मारा जाता है, और फिर ऐसी मार के जिस पर जख्म का निशान आए, वो भी पसंदीदा नहीं है। तो इन तमाम हदूद और कयूद के साथ जो है मर्द को इजाजत दी गई इस्तरारी हालत में पसंदीदा नहीं है, क्योंकि प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मारने को जो है वो पसंद नहीं किया। और अच्छा, यहाँ पे आप देखें, अगर आप यहाँ की जेलों का अंदाजा करें और यहाँ पे जो फैसले होते हैं ये तलाक और खुला के, और पाकिस्तानी और इंडियन यानी मुस्लिम सोसाइटी, एशिया से ताल्लुक रखने वाले ज्यादातर मर्दों के बारे में आता है कि वो औरतों को मारते हैं, बच्चों को मारते हैं, औरतों को मारते हैं। तो क्या ये कवामियत है? क्या इसको हाकमियत कहते हैं? और यहाँ के लोग परेशान हैं वैसे इस बात पर कि इनके अंदर मारने का तनासुब जो है उसकी परसेंटेज जो है वो ज्यादा पाई जाती है। तो हमें सोचना चाहिए कि ये यानी ये क्या चीज है, और इजाजत का मर्द जो है कहीं नाजायज फायदा तो नहीं उठा रहे कि वहशियाना मार रहे हैं, जालिमों और जाहिलों की तरह मार रहे हैं। अल्लाह ताला ने इस तरह किसी भी मर्द को जो है जालिमाना और जाहिलाना तौर पर मारने की जो है वो हरगिज हरगिज इजाजत नहीं दी। फिर फरमाया फैन अतानकुम फला तबगू अलैहिन्ना सबीला, फिर अगर वो मुती हो जाए तो फिर खाम खा उन पर मारने के बहाने ना ढूंढो। फैन अतानकुम, अगर वो अच्छी बन जाए अतात करें, फला तबगू अलैहिन्ना सबीला, सबीला मार के लिए है, ऐसे नहीं फिर बहाने बहाने से उनको मारना शुरू करो। इन्नल्लाह काना अलियन कबीरा, यकीन करो ऊपर अल्लाह मौजूद है जो बड़ा है और बालातर है। अलियन कबीरा यानी अल्लाह की जात है जो सबसे बड़ी जात है, तुम इसको इनको मारोगे तंग करोगे तो फिर अल्लाह की मार जो है वो उससे ज्यादा सख्त है, ज्यादा बड़ी है। वइन खिफ्तुम शिकाका बैनहिमा, अगर तुमने तुम लोगों को ये खौफ है किस चीज का, शिकाका बैनहिमा इन मियां बीवी दोनों के दरमियान झगड़े का, कि दोनों के ताल्लुकात जो है वो खराब हैं और ये तुम्हें खौफ लगा हुआ है, आपस की इसलाह की सारी कोशिशें कर ली है ना, जो मर्द को ऊपर बताई गई और औरत को भी अतात के तरीके बताए गए सब कुछ, अब इसके बाद भी इनके ताल्लुकात खराब होने का खौफ है सोसाइटी को, जो मेके और ससुराल वाले हैं दोनों तरफ के जो खानदान हैं उनको, अब क्या करो। फब असू हकम मिन आहली व हकम मिन आहली हा, तो फिर बुला लो मुकर्रर कर लो एक जज, एक हकम, एक सालसी, मर्द के खानदान में से ही की जमीर क्या बताती है, मर्द के लिए आया है, वह हकम मिन आहली हा, और हा की जमीर क्या बताती है, औरत के खानदान में से। फिर अब जो है यानी अब खानगी खानगी जिंदगी का आयली जिंदगी का जो मसला है, घर में कोशिश की कि इस्लाह हो नहीं हो रही, तो अब क्या है कि अब क्या करो कि दोनों के खानदान में से एक एक जो हकम जो है बुला लो। तो इन युरीदा इस्लाह युवफ़िक़िल्लाहु बैनहुमा, अगर ये दोनों इस्लाह चाहेंगे तो अल्लाह ताला इनके दरमियान इस्लाह की सूरत निकाल देगा, मुआफ़त की सूरत निकाल देगा। ये दोनों कौन है, इन युरीदा ने, बाज लोग कहते हैं कि मियाँ बीवी दोनों हैं, कि मियाँ बीवी चाहेंगे तो अब ये बड़ों का समझाना बुझाना काम आ जाएगा, थोड़ी इनको शर्म हया आएगी तो जोजैन जो है इनके दरमियान इस्लाह कर देंगे, करवा देंगे। और कुछ लोग कहते हैं कि इस्लाहाने से मुराद ये हकामैन है, ये जो दोनों सुलह करवाने के लिए आए हैं ना, तो वो जो है वो इन जब किरदार अदा करेंगे सही तरीके से, बाजू का जो सुलह करवाने आते हैं ना वो जुदाई करवा देते हैं, जो सुलह करवाने आते हैं तफरीक बैन जोजैन करा देते हैं, तो सुलह करवाने वालों को एड़ी चोटी का जोर लगाना चाहिए, पूरी कोशिश करनी चाहिए कि उनको वकील बनाया गया है तो अब वो वकालत करें और आपस में सुलह करवाएं, कि घर बर्बाद हो जाएंगे, बच्चे हैं बच्चे रुल जाएंगे, उस वक्त तो सब लोग होते हैं साथ, जब वक्त गुजर जाता है फिर कोई साथ नहीं देता, तो उस वक्त उनको सुलह कराने की पूरी कोशिश करनी चाहिए। ई यूरीदाने, अगर नीयत में इखलास होगा, अगर एक दूसरों की जो कमी कोताही है उस पर नजर होगी, एक दूसरे को माफ करेंगे और एक दूसरों से हुस्न सलूक करेंगे, तो फिर क्या है कि हालात और मामलात की तहकीक करने के बाद जो हकामैन हैं, जो दोनों जज हैं, जो सालिस मुकर पंचायत मुकरर हुई है, वो दोनों को कुछ बताए कि मर्द को बताए कि तुम्हें क्या क्या करना है, औरत को बताए तुम्हें क्या क्या करना है, और असल बात क्या है, फिर जब वो दोनों से अमल करेंगे, वरना अगर कोई भी कमी बेशी करता है और या फिर अच्छे से अमल करता है, इन्नल्लाह काना अलीमन खबीरा, अल्लाह सब कुछ जो है वो जानता है और अल्लाह की जात जो है वो बाखबर है। यानी मियां बीवी जो हैं वही नहीं जाते और वही चाहते हैं कि अलहदगी हो जाए और वो पंचायत के फैसलों को कबूल ही नहीं करते और हर शख्स अपनी जगह से एक कदम पीछे हटने को तैयार नहीं है। बाज़ुकात मर्द की नाक कटती है, बाज़ुकात औरत की कटती है, बाज़ुकात बाज़ मर्द ये समझते हैं कभी पूरी जिंदगी उनसे कोई गलती नहीं होती, कभी माफी नहीं मांगते, वो कहते हैं औरत का काम है माफी मांगे, औरत का काम है झुके, वो आगे आए, तो ये भी गलत है। मर्द से भी गलती होती है, औरत से भी होती है, दोनों इंसान हैं। क्यों अल्लाह ताला ने जो है जब ये कहा कि वखुलिकल इंसान ज़ईफा, इंसान कमजोर पैदा किया गया, ये तो नहीं कहा कि औरत है तो मर्द नहीं है, दोनों ही कमजोर है, दोनों से गलती हो सकती है, दोनों को माफ करना चाहिए, दोनों को मोहब्बत से पेश आना चाहिए, दोनों को उसने सलूक करना चाहिए, है ना। तो अगर तुम ऐसा नहीं करते तो क्या है कि अल्लाह सब कुछ जानता है और अल्लाह की जात जो है वो बाखबर है। अल्लाह ताला जो है वो हक जो हकामैन है उनको भी कह रहे हैं, मुतनब्बे कर रहे हैं कि याद रखना ऊपर है जात जो कि अलीमन खबीरा है, और जोजैन को भी कह रहे हैं कि याद रखना कि आज तुमने एक दूसरे की गलतियां माफ नहीं की, एक दूसरे को गले नहीं लगाया, اور معمولی باتوں پر تم گھروں کو برباد کر رہے ہو، تو یاد رکھنا کہ پھر ایک علیم اور خبیر سے تمہیں سانپ کا پیش آئے گا. ابھی تم جھوٹی سچی باتیں کر کے جھوٹا سچا ہو جائے، سچا جھوٹا بن جائے، تو پھر اس خبیر سے کیسے بنو گے، بچو گے جو تمہارے اوپر ہے. ان اللہ کانا علیما خبیرا، بڑی خوبصورت آیتیں ہیں. اور اگر جو ہے وہ یہ آیتیں سمجھ میں آ جائیں تو پھر جو ہے وہ زندگی جو ہے وہ جنت بن جائے، گھر جو ہے وہ جنت کے نمونے بن جائیں، گھروں میں جو جھگڑے ہیں وہ مٹ جائیں، اور مرد اور عورتیں سب مطمئن ہو کر اپنی گھروں کی زندگی جو ہے اس کو گزارنا شروع کر دیں. اگر مرد کو یہ یاد رہے کہ میرے اوپر کوئی اور قوام ہے، اور عورت کو بھی یہ یاد رہے کہ میرے اوپر جو ہے وہ اللہ علیم ہے، اللہ خبیر ہے اور اللہ حکیم ہے، تو یعنی اللہ کی عدالت، ایک تو دنیا کی عدالت ہے نا، ایک گھر کی عدالت، ایک میاں بیوی کی عدالت، ایک رشتہ داروں کی عدالت، اور پھر اللہ کی عدالت. تو اگر یہ عدالت کا جو ہے وہ خیال رہے اور ڈر رہے تو پھر کیا ہے کہ ہم سب جو ہے وہ بہترین مسلمان بن کر ایک بہترین گھرانے کی تشکیل کر سکتے ہیں، اور ایک بہترین گھرانہ جو ہے اس کی بنیادیں رکھ سکتے ہیں، اور گھر دنیا میں گھر جو ہے وہ جنت کے نمونے بن سکتے ہیں. اور جب میاں بیوی میں لڑائیاں ہوتی ہیں نا، بچے بہت جو ہے پریشان ہوتے ہیں، اور یہاں کی سوسائٹی میں باہر اتنی محبتیں ہیں تو بچوں کو لگتا ہے کہ گھر آتے ہیں تو لڑائیاں جھگڑے ہیں نا، تو ہم سب کو اس پر ضرور سوچنا چاہیے. اور بعض ایسے گھر ہیں کہ میاں بیوی اتنا لڑتے ہیں کہ ایک بچی نے کہا کہ میں شادی نہیں کرنا چاہتی، اور کئی بچوں نے ہم نہیں چاہتے کہ شادی کریں نا، اور پھر آگے کی لائف میں بچوں کو سمجھ نہیں آتی کہ کیسے جو ہے وہ معاملات ہینڈل کرنے ہیں. تو اللہ تعالیٰ ہم سب کو بہترین مسلمان بننے کی توفیق عطا کرے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.